الحمد لله وكفى، وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، ألف لام ميم، ذلك الكتاب لا ريب فيه، هدى للمتقين، صدق الله العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. سورة بقرہ کے ہم نے آغاز میں یہ بات ذکر کی کہ اللہ تعالیٰ نے پہلی تین آیتوں کے اندر اہم اصول ذکر کیے ہیں ہدایت کے، اور وہ اصول کیا ہیں؟ کہ پہلی چیز اللہ تعالیٰ نے ذکر کی کہ لا ریب فی، کہ یہ وہ کتاب ہے جس میں کوئی شک نہیں، کیونکہ اس سے بالکل متصل ایڈجسٹنٹ پہلے سورہ فاتحہ گزر چکی ہے، اور سورہ فاتحہ کے اندر دعا مانگی گئی کہ اہدنا الصراط المستقیم، کہ اللہ مجھے سیدھا راستہ دکھائیں، مجھے گائیڈ کریں کہ میں منزل میں پہنچ جاؤں، میں گمراہ نہ ہو جاؤں. تو یہاں سے اس کا جواب شروع ہوتا ہے. تو پہلی چیز کہ اس میں شک نہیں ہے، اس کو اللہ کی کتاب سمجھ کے پڑھو تو تم منزل میں پہنچ جاؤ. یہ پہلا اصول ہے. اور اگر ذرا سا بھی کوئی ڈاؤٹ ہو کہ پتہ نہیں ہے نہیں ہے، اس میں صحیح بات ہے اس میں غلط بات ہے، تو یہ ڈاؤٹس کلیئر کرنا ضروری ہے ہدایت کے لیے، ورنہ نہیں ملے گی. یہ پہلا اصول. دوسرا اصول آگے اللہ تعالیٰ نے کہا کہ ہدل للمتقین، کہ یہ متقین کے لیے اس میں ہدایت. اب اس چیز کا کیا مطلب کہ اس میں متقین کے لیے ہدایت ہے؟ مطلب اس بات کا یہ کہ جو متقی بننا چاہتا ہے اس کو اس سے ہدایت ملے گی. یہ دوسری شرط ہے. مطلب یہ کہ ٹھیک ہے مجھے اس کتاب میں شک نہیں، لیکن میں بننا ہی نہیں چاہتا، میرے اندر ویل ہی نہیں ہے، میرے اندر ڈیزائر ہی نہیں ہے، میں چاہتا ہی نہیں ہوں کہ میں اللہ تعالیٰ کو پاؤں. تو ایسے بے طلب انسان کو کچھ نہیں ملے گا. دوسرا اصول اللہ نے ذکر کیا. تو ہدل للمتقین، ملے گی ہدایت اسے جو تقوی اختیار کرنا چاہے گا. تو یہاں سے ہم نے پھر اس کوشچن کو آنسر کرنا شروع کیا تھا کہ تقوی ہے کیا، کہ اتنے اہم اصول ذکر ہو رہے ہیں. ہم نے پہلے جو رول تھا اس کو ٹچ کیا کہ اس کتاب کے صحیح ہونے کا کیا مطلب ہے. دوسرے رول کو ٹچ کیا کہ تقوی کیا، کہ اس کو ہدایت ملے گی. تو پچھلی دو سیٹنگز کے اندر ہم یہاں تک پہنچے تھے کہ تقوی کہتے ہیں ایک فیلنگ کو کہ جو اللہ تعالیٰ سے اٹیچمنٹ پیدا ہو جاتی ہے انسان کے اندر. جو اللہ کو پانا چاہتا ہے اس کے اندر ایک فیلنگ ڈیولپ ہو جاتی ہے، اور وہ ہے اس سے محبت، اس سے تعلق، اس کے پاس ہونے کی کوشش کرنا، اس سے دور ہونے کا ڈر لگنا. تو اس کیفیت کو تقویٰ کہتے ہیں. اور اس کی بھی ڈیٹیل میں گئے تھے مختلف کال لے کے. تو ہم نے ایک کال لیا تھا جو حضرت عمر رضی اللہ تعالیٰ عنہ کے جواب میں ایک صحابی نے فرمایا کہ انہوں نے پوچھا تقویٰ کیا ہے، تو انہوں نے کہا کہ آپ نے کبھی سفر کیا ہے ان جھاڑیوں کے درمیان؟ تو کہا ہاں. تو میں کہا کیسے کیا؟ تو کہا کہ بچ بچ کے گیا. تو انہوں نے کہا یہی تقویٰ ہے کہ زندگی میں اللہ تعالیٰ کے سفر کے اندر بچ بچ کے جانا، کہ کوئی چیز مجھے ڈسٹریکٹ نہ کرتے اس سفر کے اندر، کوئی چیز مجھے میرے سامنے ہنڈرنس اور ہرڈل کریٹ نہ کرتے. اس محتاط سفر کا نام تقویٰ ہے، محتاط رویے کا نام تقویٰ ہے، بچ بچ کے چلنے کا نام تقویٰ ہے. تو یہاں سے ایک اور اہم بات پتہ چلتی ہے، تقویٰ اصل میں بچنے کو کہتے ہیں. دین کے اندر کچھ کام کرنے کے لیے ہیں، یعنی اللہ تعالیٰ نے ہمیں بتایا کہ یہ کرو گے تو مجھ تک پہنچو گے، اس سے بچو گے تو مجھ تک پہنچو گے. ان میں کرنے والی چیزیں تو ہیں، لیکن بچنا جو ہے وہ اصل تقویٰ ہوتا ہے. اور وہ ایزیلی سمجھ اس طرح آ جاتا ہے कि कई बार इंसान नेकियां करता जाता है कि उसे पता है नमाज, कई बार नमाज भी पढ़ना शुरू कर देता है, दूसरों से अच्छी तरह से मतलब बात भी करता है, कुछ करता है ईमानदारी से, काम भी करे, ये सारे काम करने की कोशिश के बावजूद कई बार गुनाह से नहीं बच सकता। वो कोशिश भी करता है कि गुनाहों की आदत छूटे, उसे कई बार पता भी चल जाता है ये गुनाह है, लेकिन वो छूट नहीं सकती, छूटती नहीं वो आदत, वो बच नहीं सकता। और असल तकवा यही है, बेशक वो मिनिमल सी नेकी कर रहा हो, फर्ज वाजिब और सुन्नत मौकदा तक ही बेशक हो, नफल ना पढ़ता हो, इशराक ना पढ़ता हो, चाश ना पढ़ता हो, तस्बीहात एक्स्ट्रा ना करता हो, लेकिन जरूरी नमाज रोजा कर रहे हैं, ईमानदारी से काम कर रहे हैं, बीवी बच्चों से अच्छा सलूक कर रहे हैं, लोगों से अच्छी तरह डील कर रहे हैं, तो इतने पे रहे, लेकिन असल तकवा यह है कि सात गुनाहों से बचे। ये गुनाह बिल्कुल इसी तरह है कि जैसे जैसे एक कमरे में एयर कंडीशन चल रहा हो और हम वो चाह रहे कि कमरा ठंडा हो जाए, लेकिन साथ दरवाजे भी खुले हैं और खिड़कियां भी खुली हैं, तो कमरा ठंडा नहीं होगा, क्योंकि इसकी मिसाल ऐसे ही वो एयर कंडीशन की मिसाल जैसे नेकियां, वो तो अपना इनपुट दे रही हैं, नूर आ रहा है उसके जरिए से, लेकिन ये गुनाह एग्जिट की तरह के कि उससे सारा नूर निकलता जाता है, तो कभी अक्यूमुलेट नहीं होगा नूर उसके अंदर, इंसान के कल्ब अल्लाह का ताल्लुक उसे मिलेगा नहीं कभी। उसकी वजह ये नेकियां तो डाल रहे हैं, लेकिन सारी लीकेजेस भी हैं, उनको पहले बंद करे, जो बंद करे वो थोड़ी सी भी करेगा वो लेवल बढ़ना शुरू हो जाता है अल्लाह के ताल्लुक। तो असल जो मेहनत है वो गुनाह से बचने की है, इसका ये मतलब नहीं नेकी करने की या डूज की कोई इंपॉर्टेंस नहीं, उनकी है, वो नूर की तरह है, कि कल्ब को समझना चाहिए एक बर्तन की तरह है, इसके अंदर जैसे कोई बर्तन हो प्याला, उसमें दूध डाला जा रहा है, अब उसके अंदर नीचे जो टूटा होगा नीचे लीक भी हो रहा है, तो असल मेहनत है कि उसको पहले बंद करे, तब फायदा है उस बर्तन में कुछ डालने का, तभी वो एक्यूमुलेट होकर ऊपर जाएगा, अगर वो नहीं बंद करेगा वो डालता जाएगा, वो तो से निकलता जाएगा। और यही होता है कि इंसान देखता है कई बार मैं नमाज भी पढ़ रहा हूँ, बाकी रोजा भी रखता हूँ, मैं जक़ात भी देता हूँ, मैं कोशिश करता हूँ अच्छे तरीके से भी रहूँ, लेकिन मुझे वो ताल्लुक नसीब नहीं हो रहा जो कुरान जिक्र करता है, कि जो नमाज पढ़ता है उसका ऐसा अल्लाह से ताल्लुक जुड़ जाता है, जो रोजा रखता है मुत्तकी बन जाता है, लअल्लकुम तत्तकून, तो वो एम्स क्यों नहीं अचीव हो रहे। असल में होता यह है कि उनके अनवारात आते हैं, उनमें कोई डाउट नहीं है, मसला सिर्फ ये है कि ये लीकेज होती है, कि गुनाह इंसान से होते हैं और गुनाह से इंसान को सारा नूर जाया हो जाता है, सारा वो कैफियत जाया हो जाता है। तो तकवा की जब भी वर्ड आए, जब भी ये टर्म आए, तो फौरन गुनाहों से बचने का तसव्वुर पहले आना चाहिए, कि गुनाहों से बच बच के जिंदगी गुजारना। इसलिए जो भी डेफिनेशन हमने पढ़ी अकाबिर की, उसमें यही जिक्र है कि बच बच के चलो। जैसे एक और हमने पढ़ी कि एक से पूछा गया कि तकवा क्या है, तो उन्होंने कहा कि वो सारी चीजें छोड़ दो जो अल्लाह और तुम्हारे दरमियान हायल हो, उन्होंने भी छोड़ने का जिक्र किया, तर्क करने का जिक्र किया। आप सल्लल्लाहु अलैहि वसल्लम ने भी कहा कि दीन की खूबी ये है कि इंसान लायानी और फजूल यूजलेस चीजों को तर्क कर दे, वहां भी तर्क का जिक्र है कि डिस्कनेक्ट करो गुनाहों से अपने आप को, ये प्राइम इंपॉर्टेंस है। ये इसलिए मैं तकवा के अंदर ये टॉपिक लिया कि गुनाहों को कैसे छोड़ा जाए, कि तकवा असल में गुनाह को छोड़ने को कहते हैं। जब गुनाह छूटते हैं फिर जरा सी नेकी, जरा सी ये जो बेसिक भी इंसान करता रहे, तो उससे भी अल्लाह ताला की मोहब्बत अचीव, अल्लाह ताला का ताल्लुक अचीव हो जाता, तकवा अचीव हो जाता, जो जिसकी बात हम कर रहे हैं। जब ये बात समझ में आ गई कि तकवा असल में ये है, तो अब अगला क्वेश्चन ये है, इस तकवा को कैसे अचीव किया जाए, या इनडायरेक्टली ये सवाल है गुनाहों को कैसे छोड़ा जाए। तो पहली बात ये समझने की है, तकवा होता कहाँ है, तकवा है कहाँ। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ही बताया, क्योंकि ये सारी चीजें बातनी है, ये कोई नजर में आने वाली चीज नहीं है, यानी ये कुछ होती है फिजिकल चीजें, मैटर होते हैं, वो दिखा सकते हैं कि ये है ये। अब तकवा एक फीलिंग का नाम है, अब ये कोई शख्स दिखा नहीं सकता, तो इसके लिए मोहताज है आप सल्लल्लाहु अलैहि वसल्लम के, कि वो अल्लाह ताला से नॉलेज को लेके हमें आगे कम्युनिकेट करें, कि तुम्हारे अंदर ये कुछ भी है, तुम्हारे अंदर एक रूह भी है, उसका उसके अंदर तकवा होता है, उसका ताल्लुक अल्लाह से जुड़ता है, ये मैं अक्ल से नहीं समझ सकता। ये मैं जितनी भी नॉलेजेस और साइंसेस पढ़ रहा हूँ उससे मुझे ये समझ नहीं आ सकती, क्योंकि ये कोई फिजिकल चीज़ नहीं है, कोई मैटर नहीं है। इसके लिए मैं डिपेंडेंट हूँ आप सल्लल्लाहु अलैहि वसल्लम पे। और दीन कहते ही उसी चीज़ को है कि जिसमें इंसान डिपेंडेंट होता है समझने के लिए, रूहानी तौर पर कैसे अटैच होता है अल्लाह से। किसी नबी ने ये आके नहीं बताया कि कैसे इस मैटर के ऊपर मेहनत करो, ये नहीं बताया कि फैक्ट्री कैसे लगानी है या माशी तौर पर कैसे डेवलप होना है, ये बताया कि किससे तुम्हारा ताल्लुक अल्लाह से जुड़ेगा, किससे टूटेगा। बस माल तिजारत कर रहे हो, इस तिजारत के अंदर ये करोगे ताल्लुक टूट जाएगा, ये करोगे ताल्लुक बन जाएगा। तो ये वो एक्सप्लेन करते हैं। तो तकवा के लिए भी हम डिपेंडेंट है आप सल्लल्लाहु अलैहि वसल्लम पे कि कहाँ पे क्या होता है तकवा, कैसे चीज किया जाता है। तो पहली चीज आप सल्लल्लाहु अलैहि वसल्लम ने एक बार बताई सहाबा को, अपने सीने मुबारक पे हाथ रख के ये फरमाया कि तकवा यहां होता है। तो तकवा कल्ब के अंदर होता है। कल्ब क्या चीज है, अगला क्वेश्चन। तो कल्ब जिस तरह इंसानी जिस्म के मुख्तलिफ ऑर्गन्स हैं, फिजिकल जिस्म है, हार्ट है, लिवर है और है, इसी तरह रूह का जो मेन ऑर्गन समझ लें वो कल्ब है, जिसका तस्करा पूरे कुरान पाक में चलता जाएगा। और जब वो हम पढ़ेंगे तो हमें एहसास होगा इतना उस पर स्ट्रेस के कल्ब को संवारो, कल्ब को बनाओ, कल्ब का ताल्लुक जोड़ो, कल्ब के अंदर तकवा है, कल्ब के अंदर अनाबत है, अल्लाह से ताल्लुक है, तो डिस्कशन ही कल्ब के गिर्द जैसे घूम रही हो। तो कल्ब क्या चीज है, वो फिजिकल हार्ट नहीं है, वो असल में रूहानी हार्ट है, उसको हम कल्ब कहते हैं। इसलिए उसकी कोई ट्रांसलेशन नहीं की जा सकती। अगर ट्रांसलेशन में करेंगे हार्ट कर देंगे, लेकिन वो हार्ट तो नहीं है, उसको कल्ब ही एज इट इज कहा जाता है कि कल्ब में ये है, कल्ब में ये। तो आप सल्लल्लाहु अलैहि वसल्लम का तकवा कल्ब में है, सीने पर हाथ रखा। अब इस तकवा को कैसे अचीव करें, गुनाहों को कैसे छोड़ें, तो इसके लिए गुनाह को भी समझने की जरूरत है। आप अल्लाह ताला ने कुरान पाक में कहा कि वज़रू ज़ाहिर इस्मी व बातिना, कि छोड़ दो जाहिर के गुनाह भी और बातिन के गुनाह, दो चीजें अल्लाह ताला ने कही। वज़रू ज़ाहिर इस्मी व बातिना, कि जाहिर में अपरेंट जो गुनाह है उनको भी छोड़ो, जो कंसील्ड हिडन गुनाह है उनको भी छोड़ो। तो यहां से उलमा ने भी इस चीज को एक्सट्रैक्ट किया, और ये बात जाहिर तौर पे भी पता चलती है, गुनाह दो तरह के होते हैं या डीड्स की दो टाइप्स होती हैं, एक जाहिर में नजर आने वाले, एक अंदर जो छुपे होते हैं। तो नेकियों की भी दो टाइप्स होती हैं, गुनाहों की भी दो टाइप्स होती हैं। तो दोनों को छोड़ने का नाम तकवा है, क्योंकि अल्लाह ताला डिमांड कर रहे हैं कि दोनों को छोड़ो, ऑप्शन नहीं दे रहे, हुक्म दे रहे हैं, अमर कर देगा वज़रू, कि छोड़ो दोनों गुनाह। तो गुनाहों की दो टाइप्स हैं, जाहिर में नजर आने वाली और छुपी। अब इसकी मैं एग्जांपल दूंगा ताकि बात थोड़ी क्लियर हो, कि कुरान पाक में अल्लाह ताला फरमाते हैं कि कुल लिल मुमिनीन यगुज़ू मिन अबसारिहिम, सूरह नूर की आयत नंबर 30 है, कि मोमिन मर्दों से कह दो कि अपनी आंखों को नीचे रखें। अब वयहफ़िज़ू फ़ुरूजहुम, और अपनी शर्मगाहों की हिफाजत करें, ज़ालिका अज़्का लहुम, ये बेहतर है उनकी पाकी के लिए, इन्नल्लाहा ख़बीरुन बिमा यसनऊन, अल्लाह ताला जानता है जो तुम करते। अब यहाँ पे अल्लाह ताला ने बिल्कुल साफ वाज़े तौर पे अमर के सही के साथ हुक्म फरमा दिया कि मोमिन मर्दों से कहो अपनी आंखों को नीचे रखें। तो उलमा का इस पर इत्तफाक है, कोई तफ़सीर भी उठा के देख लें, तफ़सीर जलालैन, तफ़सीर इब्न कसीर, तफसीर इब्न अब्बास रज़ी अल्लाह ताला, जो भी तफसीर उठा लें हिस्ट्री की, सब इसमें मुत्तफिक हैं कि इस आयत का तर्जमा ये है कि ना, जो मेजर कि जहां मना किया गया है वहां पे ना देखो, जिसमें से मेजर चीज ना महरम औरत, मोमिन मर्द का जिक्र है, इसलिए यहाँ पे आगे औरतों को भी जिक्र है। वह कुल मोमिनात यग़ज़ुन्ना मिन अबसारिहिन्ना, कि औरतों से भी कहो कि अपनी नज़रों को नीचे रखें। तो अब मर्दों से कहा जा रहा है कि ना महरम औरत को ना देखो। अब ये ज़ाहिर का गुनाह, अगर कोई देखता है गैर जरूरी तौर पे लस्त के साथ, शहवत के साथ, ही गुनाह है, इस आयत की खिलाफ वर्जी है, जो वाज़े और साफ आयत। और आगे रीजन भी, वह अक्सर जो शुरू जो हम के दो एक्सट्रीम जिक्र की, आंखों को झुकाओ और हिफाजत करो शर्मगाह की, इफ्फत की। तो उलमा ने लिखा कि एक्चुअली दो एक्सट्रीम्स के जिक्र की, कि आंखों से बात शुरू होके खत्म इफ्फत की खराबी पे होगी। इसलिए शुरू चीज को ही मना कर दिया, देखो ही ना उनकी तरफ। अब अगर कोई देख रहे तो वो गुनहगार, वो तकवा मुत्तकी इंसान नहीं है, और जब मुत्तकी नहीं है तो ऑब्वियसली हदायत उसे उस तरह की नहीं मिलेगी जिस तरह उसे मिलनी चाहिए। तो ये अपरेंट गुनाह। और दूसरी जगह कुरान पाक क्या कहता है कि या निसा अन्नबी लस्तुन्न का हद मिन निसा इन इत्तकैन फला तखज़ान बिल कौली फयत्म अल्लदी फी कल्बिही मरद वकुलन कौलन मारूफा। मफहूम आयत का कि आप सल्लल्लाहु अलैहि वसल्लम की बीवियों से कहा कि तुम आम औरतों की तरह नहीं हो, डरो अल्लाह से, और जब किसी नामहरम से गुफ्तगू करनी पड़े तो नरमी से ना बात किया करो, ये हुक्म दिया उन्होंने। लेकिन आगे जो बात है वो आज के टॉपिक का हिस्सा है। क्यों ना करो ऐसे कि फयत में अल्लदी फी कल्ब ही मदद उनके तमा करेगा, तुम्हारी डिजायर में पड़ जाएगा, तुम्हारे लालच में पड़ जाएगा वो शख्स जिसके कल्ब में मर्ज है, यानी पॉपुलेशन के अंदर। तुम्हें तो नहीं पता किसके अंदर मर्ज है, कल्ब वही कल्ब की बात हो रही है कि जो जिसका कल्ब डिजीज है, मर्ज है उसके अंदर, वो रूहानी तौर पर बीमार है, वो तुम्हारी डिजायर में पड़ जाएगा कि जब तुम नरमी से बात करोगे उसके अंदर दिल में लालच पैदा होगा, वो और आगे बढ़ने की कोशिश करेगा। तो इसलिए उनसे बात ही नरमी से ना किया करो, एक सोबर तरीके से वकार के साथ बात किया करो ताकि उसे कोई लालच ना हो कि ये ताल्लुक में आगे नहीं बढ़ेगी। लेकिन यहाँ पे अल्लाह ताला ने मेंशन किया कि फयत माले किसके दिल में तमा होता है, डिजायर किसके दिल में पैदा होती है, जिसके दिल में मर्ज होता है। अगर मर्ज सही हो जाए तो डिजायर खत्म हो जाती है, बिल्कुल इंसान की तमा ही नहीं होती कि किसी नामहरम औरत की तरफ, यानी कोई रुजू करे, कोई कोई तसव्वुर करे। अगर हो रही है तो इसका मतलब है कल में मर्ज नहीं, कुरान पाक में अल्लाह ताला फरमा। अब ये तमा होना, लालच होना, डिजायर होना, लस्ट होना, ये अब कल्बी मर्ज, ये भी जाहिर पे शो होता है, देखने से जाहिर पे शो होता है और दूसरे अफाल से, लेकिन जो असल मसला है वो रूह, वो कल्ब के अंदर अल्लाह ताला ने बताया कि इंसान के अंदर डिजायर क्यों पैदा होती है, तभी तो इंसान देखता है। अगला गुनाह यानी कि बातनी गुनाह, बातनी बीमारी लीड करती है जाहिरी गुनाह। जैसे सिम्टम्स और साइंस होते हैं मुख्तलिफ बीमारियों के, तो वो तो साइंस और सिम्टम्स हैं, वो उनकी वजह क्या होती है, वो बैक्टीरिया है, एक इन्फेक्शन है जो कि उसके अंदर है, उसकी वजह से कुछ साइंस नजर आ रहे हैं, कुछ सिम्टम नजर आ रहे हैं, बुखार हो रहा है, फीवर है, ये है वो। अब कोई कहे कि फीवर में इसको बुखार हो रहा है पैराडॉल दे दो, फीवर टूट जाएगा, वक्ती तौर पर तो हो सकता है टूट जाए लेकिन वो फिर राइज हो जाएगा। असल क्या है, उसको एंटीबायोटिक दो, उसकी इन्फेक्शन को सही करो, जब इन्फेक्शन ठीक होगी तो फीवर खुद ब खुद ठीक हो जाएगा। इसी तरह कल जब सही होगा तो जाहिर में ये सारा कुछ खुद ब खुद ठीक हो जाएगा। तो ये एक एग्जाम्पल दे के, इसी तरह के और सारे भी, इंसान का गुस्सा, इंसान दूसरे पे ज्यादती करता है जुबान से, हाथ से, क्यों करता है, गुस्सा आता है। अब जाहिर के गुनाह जो कि जुबान से गाली देना या बुरा कहना या दिल तोड़ना या हाथ से उसको मारना, ये बात की बातें, असल तो पहले अंदर वो गुस्सा था कि जिस तरह आउटकम ये निकला कि उसने दूसरे पे, दूसरे को हाथ और जुबान से नुकसान पहुंचाया। इसी तरह जितनी माशरे के अंदर इस वक्त ये है डिसऑनेस्टी फैली हुई है कि बिजनेस हो रहा है, कुछ काम हो रहा है, उसमें ऑनेस्ट और सच बहुत कम है, तो उसकी क्या वजह है, ये माल की मोहब्बत की वजह से कि इंसान के तो माल मिले मुझे, बेशक धोखा दो, बेशक बेशक झूठ बोलो, मुझे माल मिलना चाहिए, तो माल की मोहब्बत बातें बीमारी। तो कहने का मतलब ये है कि बातनी बीमारियां कल्ब की बीमारियां लीड करती हैं जाहिर गुनाहों को, और अल्लाह ताला यही कह रहे हैं कि दोनों को छोड़ो, दोनों से अपने आप को प्योरीफाई करो। अब यहां से ये बात भी जहन में आए कि एक वर्ड कुरान पाक और हदीस पाक में बहुत कॉमन यूज हुआ, वो है तस्किए का, तस्किए का, कि कद अफलह मन तज़क्का, कि कामयाब हो गया वो शख्स जिसने अपने आप को प्योरीफाई कर लिया। अब प्योरिफिकेशन क्या है वो भी साथ साथ यहाँ पे सॉल्व होगा, वो भी साथ साथ चलेगा। यही जो कल्ब को साफ करना, गुनाहों से अपनी जिंदगी को पाक करना, इसको तस्किया गया, और इससे भी कुरान पाक हो रहा होगा। इसी आयत में जो अभी हमने पढ़ी उसमें ये जिक्र है اللہ تعالیٰ کا ذالک ازکا لکم، یہ تمہاری دی پاکی کے لیے زیادہ بہتر ہے، تو پیوریفائی ہو جاؤ گے اس سے اپنی آنکھوں کی حفاظت سے. تو یہ پیوریفیکیشن ہے، یہ بھی ضروری، یہ لیڈ کرتی ہے گناہوں سے بچنے کو. گناہوں سے بچتا ہے تو انسان متقی کہلاتا ہے، متقی ہوتا ہے. اور تقویٰ کے جتنے فائدے وہ میں لسٹ گنوائی نہیں، کیونکہ وہ انشاءاللہ کسی اور سیٹنگ میں بتاؤں گا کہ دنیا اور آخرت کے کہہ سکتے ہیں کہ تمام کے تمام فائدے تقویٰ سے ریلیٹڈ. اللہ تعالیٰ نے قرآن میں ذکر کیے ہیں کہ تمہیں رزق وہاں سے ملے گا جہاں سے تم گمان نہیں کر سکتے، تمہیں مصیبتوں سے نجات ملے گی، تمہیں آخرت میں نجات ملے گی. یعنی کہ ہر پہلو کو اللہ تعالیٰ نے سامنے رکھا کہ وہ کس سے ریلیٹڈ ہے، تقویٰ سے. گناہوں سے بچو، اللہ تعالیٰ کا قرب پاؤ. گناہوں سے بچو، دنیا کا سکون پاؤ. گناہوں سے بچو، آخرت کا سکون پاؤ. تو قرآن اور حدیث پاک یہ ساری کی ساری اس طرح ریڈ کرتے ہیں. یہ سمجھیں کہ یہ کنکلوژن ذکر ہو رہا ہے کہ کہاں اللہ تعالیٰ ہمیں لے کے آنا چاہتے ہیں. گناہوں سے پاک زندگی، صاف ستھرا دل جس کے اندر نہ غصہ ہو، نہ شہوت ہو، نہ اس کے اندر کسی کا برائی ہو، نہ کسی کی برا چاہنا ہو، نہ کسی کو دھوکہ دینا ہو، نہ کسی سے جھوٹ بولنا ہو، دوسروں کی خیر خواہی ہو. یہ ہے ایک مومن کی ایک پکچر جو اللہ تعالیٰ ہم سے چاہتے ڈیمانڈ کرتے. لیکن وہ ہمیں پتہ ہے، لیکن اصل مسئلہ یہ ہے کہ وہ بنے کیسے. اصل ایشو یہ ہے، گناہ کیسے چھوٹے، کیسے ان عادتوں سے ہماری جان چھوٹے. تو ابھی تک ہم نے یہ ذکر کیا کہ گناہ دو قسم کے ہیں، ظاہر میں اور باطن میں، اور ان کو چھوڑنے کا نام تقویٰ. تو حدیث پاک میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ان فی جسد بنی آدم المضغہ اذا صلحت صلح الجسد کلو واذا فسدت فسد الجسد کلو الا وہی القلب. کہ بے شک بنی آدم کے جسم میں ایک مضغہ ہے کہ اگر وہ سنور جائے تو وہ سنور جاتا ہے، انسان سنور جاتا، اگر وہ بگڑ جائے تو انسان بگڑ جاتا ہے، اور جان لو وہ اس کا قلب. یعنی پھر قلب کی بات، تقویٰ قلب میں ہے. قلب سنورتا ہے تو انسان سنورتا ہے، قلب بگڑتا ہے تو انسان بگڑتا ہے. قلب کے اندر بیماری ہو تو حرص پیدا ہو جاتی ہے، قلب صحیح ہو جائے تو حرص ختم ہو جاتی ہے. تو پتہ چلتا ہے کہ ہم جو کچھ نظر آ رہے ہیں وہ ایکچولی ہمارے قلب کی نشانی ہے، نشاندہی کر. کیا مطلب؟ کہ میرا قلب کا تعلق اگر اللہ سے ہے تو نظر آ جائے گا. جیسے حدیث پاک میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے کہا کہ مومن وہ ہے جس کو دیکھ کے اللہ یاد آ جائے، یعنی اس کو دیکھنے سے ہی اللہ یاد آتا ہے. اس کی اعمال ہی ایسے ہوتے ہیں کہ اس کو پتہ چلتا ہے کہ اس کا اللہ سے تعلق جڑا ہوا. تو قلب اس کے عمل سے شو ہو رہا ہوتا ہے، یہ صرف دعوے نہیں ہوتے، یہ خود بخود پتہ چل جاتا ہے اس کا اللہ سے تعلق ہے. اور جو گناہوں میں ملوث ہے تو اس کو دیکھنے سے پتہ چل جاتا ہے اس کے قلب میں بیماری. جیسے ایک ڈاکٹر کو سائن سے دیکھتے ہی پتہ چل جاتا ہے کئی بار کہ اس کا کیا مسئلہ، کہ کڈنی فیلئر کا پیشنٹ ہے یہ، کسی کو اس کو دیکھنے سے اندازہ ہو جاتا. تو آپ صلی اللہ علیہ وسلم بتا رہے ہیں کہ قلب کا مسئلہ ہے، یہ اس کو سنوارو، یہ سنور گیا تم سنور گئے، یہ بگڑ گیا یہ تم بگڑ گئے. اب وہ قلب کیسے سنورے، اگلا کرتے ہیں. تو وہ بھی آپ صلی اللہ علیہ وسلم نے آنسر کیا کہ مشکاۃ شریف کی روایت ہے کہ لکل شئین سقالہ وسقالت القلوب ذکر اللہ، کہ ہر چیز کا ایک سائیکل ہوتا ہے، پالش ہوتی ہے، اس کو صاف کرنے کی چیز ہوتی ہے، اور دل کی جو صفائی کا چیز ہے وہ اللہ کی یاد، اللہ کا ذکر. تو خود یعنی کہ پہلے یہ بتا دیا کہ مسئلہ کیا ہے، روٹ کاز کیا ہے قلب کا خراب ہونا. اب یہاں آپ صلی اللہ علیہ وسلم بتا رہے ہیں کہ اس کو صاف کیسے کیا جائے، ٹھیک کیسے کیا جائے. تو بتایا کہ اللہ کی یاد، اللہ کے ذکر سے. اور اسی طرح آپ صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا، بخاری شریف کی روایت ہے کہ شیطان آدمی کے دل پر جمع ہوا بیٹھا رہتا ہے، جب وہ اللہ کا ذکر کرتا ہے تو یہ پیچھے ہٹ جاتا ہے، اور جب وہ غافل ہوتا ہے تو وسوسے ڈالنا شروع کر دیتا ہے. اب شیطان بھی کہاں اٹیک کر رہا ہے، قلب پہ. وہ اس بیٹھے جیسے ہی وہ ذکر میں مشغول ہے، اللہ کی یاد میں مشغول ہے، ذکر کہتے ہیں یاد کو، وہ یاد میں مشغول ہے، وہ کوئی وسوسہ نہیں ڈالتا، وہ اٹیک نہیں کرتا. جیسے ہی وہ دیکھتا ہے کہ یہ اس وقت اللہ کی یاد میں نہیں، وہ اٹیک کر دیتا، وہ وسوسہ ڈال دیتا ہے. اور وسوسہ خیال ہوتا ہے، اب اگر انسان کی تربیت نہیں ہوئی وہ خیال اس کے ملٹیپلائی ہونا شروع ہوتا ہے ذہن میں، اور پھر اگر اس کے اندر باطنی بیماری ہو ہرس کی، بس پھر وہ ہرس اسے لیڈ کر دیتا ہے ظاہری گناہ ہو. تو یہاں پہ بھی جو بتایا گیا کہ جو تمہارا دوسرا دشمن ہے یہ شیطان، وہ کیسے اٹیک کرتا ہے اس کے اوپر بتایا کہ وہ تمہارے قلب پہ کرتا ہے ذکر نہ ہونے کی وجہ سے. دوسرے لفظوں میں اگر اس کو مشغول کر لو اللہ کی یاد کے اندر تو نہیں کرے گا اٹیک، نہیں کر سکتا. تو یہاں پہ بھی حل ذکر ہی بتایا، اللہ کی یاد ہی بتایا کہ اللہ کی یاد ہوگی تو یہ اٹیک نہیں کرے گا، اللہ کی یاد ہوگی تو یہ صاف ہو جائے گا، قلب صاف ہو جائے گا، بیماریاں ساری ختم ہو جائیں گی جو کہ ظاہر پہ گناہوں کی صورت میں انسان شو کرتا ہے. اور قرآن پاک میں اللہ تعالیٰ نے ایسے فرمایا کہ وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَنْ ذِكْرِنَا وَاتَّبَعَ هَوَاهُ وَكَانَ أَمْرُهُ فُرُطًا. مفہوم آیت کا کہ آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کہہ رہے ہیں کہ اس کی اطاعت نہ کرنا. کس کی؟ کہ جس کا قلب اللہ کی یاد سے غافل ہے، جس کا قلب اللہ کو یاد نہیں کرتا اس کی کبھی بات نہیں ماننی. اور اس کی نشانی کیا ہے؟ وہ بھی اللہ تعالیٰ بتائے وَاتَّبَعَ هَوَاهُ، کہ وہ اپنی خواہشوں کی پیروی کرتا ہے، وہ اتباع کرتا ہے اپنی ڈیزائرس کی، کہ جو ڈیزائر اندر پیدا ہو رہی ہے اسی کے پیچھے چلتا ہے، کوئی اس کو روکتا ہی نہیں یا روک سکتا ہی نہیں. وہ کان امر ہو فرتا، اور ان کی بات حد سے بڑی ہوئی ہے، یعنی اتنے گناہ ہوتے ہیں یا اتنا وہ بغاوت میں آگے چلے جاتے ہیں کہ اللہ تعالیٰ نے اس طرح کی ورڈس لائے کہ بہت حد سے بڑھ گئی ان کی بات. تو یہاں پہ بھی اللہ تعالیٰ نے بھی ذکر کیا کہ یہ جو قلب کا غافل ہونا ہے یہ لیڈ کرتا ہے خواہشوں کی پیروی کو، ڈیزائر کی پیروی کو، اور پھر انسان حد سے آگے بڑھ جاتا ہے. تو ان ساری باتوں کا کنکلوژن یہ ہے کہ اگر ہم تقویٰ چاہتے ہیں، اگر ہم ظاہری اور باطنی گناہوں سے بچنا چاہتے ہیں، تو ہمیں قرآن نے اور حدیث پاک نے دو راستے بتائے، دو طریقے ہیں، یہ دو سولوشن. کیا؟ ایک تو ذکر اللہ، اور دوسری جگہ قرآن پاک نے کہ یہ کہا کہ یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، کہ ایمان والو اگر تم متقی بننا چاہتے ہو یہ ایمان والو تقویٰ اختیار کرو اور صادقین کے ساتھ رہا کرو. اب صادقین کہیں تو کون ہیں؟ تو وہ علماء نے، مفسرین نے ذکر کیا کہ جو وقت کے اولیاء ہوتے ہیں، وقت کے نیک لوگ ہوتے ہیں، وہ مراد ہیں. اب انسان مجھے کس کے ساتھ ہوں؟ تو جو نیکی تقویٰ پہ ہے، اور کیسے پتہ چلے گا؟ وہ گناہ سے بچتا ہے، آپ کو فیل ہوگا کہ گناہ سے بچتا ہے، اس کی زندگی پاس سے دیکھیں گے آپ کو فیل ہوگا کہ نیکی کرتا ہے، گناہ سے بچنے کی کوشش کرتا ہے. تو ایسا اگر مل جائے، اور ایک اور نشانی یہ ہوتی ہے کہ اس کے پاس بیٹھنے سے فیل ہوتا ہے کہ میری حالت بدل رہی ہے، یہ ایک بڑی نشانی ہوتی ہے کہ میرے اندر گناہوں کی عادتیں کم ہوتی جا رہی ہیں، نیکی کی عادتیں بڑھتی جا رہی ہیں. تو ایسا کوئی مل جائے تو اللہ تعالیٰ نے حکم دیا کہ اس کے ساتھ رہو. اچھا، یہاں پہ بھی ایک ٹیکنیکل بات ہے، وہ ذکر کر دیتا ہوں، وہ کہ تھوڑی شاید مشکل ہو، کہ اللہ تعالیٰ کا کونو مع صادقین. اب کونو جس جمع کا صیغہ ہے پلورل ہے، صادقین بھی پلورل ہے. اب یہ عربی قاعدے کے تحت یہ مطلب نہیں بنے گا کہ تم میں سے ہر بندہ ہر صادق کے ساتھ جمع ہے، مطلب یہ کہ جب دو جمع ہو تو مطلب یہ بن جاتا ہے تم میں سے ہر ایک کسی ایک کے ساتھ رہے. مطلب یہ کہ اگر میں کسی ایک ایسے سچے انسان کے ساتھ، ایسے متقی انسان کے ساتھ اپنے ساتھ رہنا شروع کر دوں تو اس سے میرے اندر تقویٰ آئے گا. یہ اللہ تعالیٰ نے حل پیش کیا، ایک طرف ذکر اور دوسری طرف یہ کمپنی میں رہنا. تو یہ دو حل ہیں، دو ویز ہیں اس چیز کو کرنے کا، اور دونوں عقلی ہیں. مطلب ذکر تو عقلی نہیں کیونکہ آپ صلی اللہ علیہ وسلم کو انسانی روح کا پتہ ہے، لیکن کمپنی کا اثر ہونا یہ تو عقلی بات ہے. انسان صحبت اور کمپنی کا اثر لیتا ہے، جس جیسے لوگوں کے ساتھ بیٹھے گا ویسے ہی وہ بن جائے گا. اب جب تقویٰ کی اتنی سگنیفیکنس ہے، گناہوں سے بچنے کی اتنی سگنیفیکنس ہے، اور اس کا علاج قرآن بھی ذکر بتا رہا ہے، آپ صلی اللہ علیہ وسلم بھی ذکر بتا رہے ہیں، اس کو تھوڑا الیبوریٹ کرنا ہے کہ ذکر سے کیا مراد ہے. یعنی کہ حل بتا دیا گیا ذکر کرو، اب میں کیا ذکر کروں یا اس کی کیا مجھے فائدہ ملے گا، کیا سگنیفیکینس ہے، اس کو تھوڑا الیبوریٹ کرنا ہے. کیونکہ یہی مسئلے کا حل، مسئلے کا حل بتایا دو ہیں، ایک بچوں کے ساتھ رہنا اور دوسرا اللہ کی یاد میں لگو. پہلی بات تو یہ کہ ذکر اللہ کی، اللہ کی یاد کی اللہ تعالیٰ نے قرآن میں بہت تاکید کی. اس کی وجہ یہی, کیونکہ میکنزم یہی ہے کہ جب ذکر ہوگا قلب صاف ہوگا, قلب صاف ہوگا گناہ سے بچے گا, باطنی گناہ ختم ہوں گے, باطنی گناہ ختم ہوں گے ظاہری گناہ ختم ہوں گے, ظاہری گناہ ختم ہوں گے تو الٹیمیٹلی جو اسٹیٹ اچیو ہوگی اس کو تقویٰ کہتے ہیں, اور وہی الٹیمیٹ گول, اللہ کا تعلق, اللہ سے محبت, اللہ سے اللہ کا خوف, یہی چیزیں اچیو کرنی ہے. لیکن میکنزم یہ ذکر سے شروع ہوتا ہے, اللہ کی یاد سے شروع ہوتا ہے. یاد نہیں ہوگی غفلت ہوگی, غفلت ہوگی سارا خود بخود وہ سارا میکنزم شروع ہو جائے گا کہ غفلت ہوگی شیطان حملہ کرے گا, شیطان حملہ کرے گا گناہ ہوگا, گناہ ہوگا تو اللہ سے تعلق ٹوٹ جائے گا. اب اللہ تعالیٰ نے اس کو کتنا قرآن میں ہائی لائٹ کیا, اس کو تھوڑا اگزامپل دیتا ہوں کہ اللہ تعالیٰ نے قرآن میں کہا وہ تزودوا فإن خیر الزاد التقویٰ. حج کی بات ہو رہی, میں اسی پورشن کو لے رہا ہوں کہ جو ذکر کرنا ہے کہ حج کی اللہ تعالیٰ بات کر رہے ہیں کہ حج کیسا کرنا چاہیے. تو اللہ تعالیٰ نے اس میں یہ ذکر کیا, یہ بتا کے کہ گناہ نہ کرو, کوئی فوش عمل نہ کرو, کوئی لڑائی جھگڑا حج میں نہ کرو, اور پھر آگے کہا وہ تزودوا فإن خیر الزاد التقویٰ, اور اپنا سامان ساتھ لے لو, سامان ساتھ لے لو. لیکن آگے عجیب بات فرما دی کہ فَإِنَّ خَيْرَ ذَاتِ تَقْوَى, اور میں بتاؤں سب سے بہتر کون سا سامان ہے, وہ تقوی. یعنی کہ علماء نے یہی اس کا مطلب لکھا ہے کہ کہا کہ سارا سامان سب سے لے کے چلو, لیکن بات کرنے کا انداز اتنا خوبصورت ہے کہ کہا کہ یہ ظاہری اسباب میں نہ لگے رہنا, کہ ظاہری اچھا یہ صفا, یہ اب مزدلفہ چلے گئے, منا چلے گئے, عرفات چلے گئے, نہیں, تقوی ساتھ ہونا چاہیے, اللہ کا تعلق ساتھ ہونا چاہیے. اور آگے پھر ذکر کیا کہ وہاں وہاں پہ بھی غفلت سے ٹائم نہ گزرے, کہ یہ نہیں کہ وہ بس گھومتے رہے, نہیں, وہاں اللہ کی یاد میں. فائضہ افس تم من عرفات فاذکر اللہ عند المشعر الحرام, کہ جب تم عرفات سے فارغ ہو جاؤ تو مزدلفہ جاؤ اور وہاں اللہ کی یاد کرو. بس کو روح کما ہدا کم, ویسے یاد کرو جیسے اللہ کو یاد کرنے کا ہدایت ہے. اور پھر آگے ایک فرمایا کہ فضا قضی تم مناسک کم فص کر اللہ کا ذکر کم آباؤ کم اوشد ذکر, کہ جب تم فارغ ہو جاؤ مناسک سے حج کے, اب حج میں کیا کرنا ہے وہ ذکر ہو چکا کہ اللہ کی یاد میں ڈوبو, اور اب کہہ رہے ہیں جب فارغ ہو جاؤ تو اللہ کو یاد کرنا شروع کر دو. اور کیسے یاد کرو, جیسے تم اپنے فور فادرز کو یاد کرتے, کیونکہ عرب بہت اپنے باپ داداؤں کا تذکرہ کرتے تھے, کہا کہ ویسے یہ کرو جیسے تم ان کو یاد کرتے ہو نا ہر وقت بیٹھے, یہ اللہ کو یاد کیا کرو. اور پھر آگے کہا او اشد ذکر, بلکہ اس سے بھی زیادہ اللہ کو یاد کیا کرو. تو اب حج کے اندر کس چیز کی اللہ تعالیٰ بار بار تذکرہ کر رہے ہیں, حالانکہ عبادت کے اندر ہے, حالانکہ وہ سب سے افضل ترین عبادت ہے, لیکن اللہ تعالیٰ اس میں سارا کہ اللہ کی یاد اس کے اندر ہونی چاہیے اور تقویٰ ہونا چاہیے. پھر ایک اور جگہ اللہ تعالیٰ نے کہا کہ جب دشمن سے جنگ کا موقع ہو تو وہاں پہ کیا کرو. اب جب جان کی پڑی ہوئی ہے اور حفاظت کی پڑی ہوئی ہے تو اللہ تعالیٰ کہتے ہیں یا ایھا الذین آمنوا اذا لقیتم فئة فاثبتوا واذکروا اللہ کثیرا لعلکم تفلحون, کہ ایمان والو جب تم لڑائی ہو جائے کسی سے فاثبتوا, تو پہلی چیز کہ ثابت قدمی, جم کے لڑو, واذکروا اللہ کثیرا, وہاں پہ بھی اللہ کو کثرت سے یاد کرو. دیکھیے دو چیزیں اللہ نے نہیں چھوڑی, واذکروا ایک تو اللہ کو یاد کرنا ہے اور تھوڑا بھی نہیں کرنا, کثیرا ابنڈنٹ کثرت سے یاد کرو. اب جنگ کی حالت میں لڑ رہے اس کو بھی اللہ کو یاد کرنا, اور آئے کل اللہ کم تفنے ہو تاکہ تم کامیاب ہو جاؤ, کہ ایک طرف ظاہر اسباب کو لے کے جم کے لڑنا اور ایک طرف اللہ کے تعلق کو لے کے, اللہ کی یاد کو لے کے لڑنا, یہ دو وجوہ بنیں گی کامیابی. پھر نماز کا جب تذکرہ کیا وہاں پہ بھی وَأَقِمِ الصَّلَاةَ لِذِكْرِ, کہ نماز قائم کرو میری یاد کے لیے, ذکر کے. اب نماز کے اندر بھی ذکر, اچھا اللہ تعالیٰ نماز کے اندر ذکر, حج کے اندر ذکر, لڑائی کے اندر ذکر. تو آگے اللہ تعالیٰ نے کہہ دیا فَإِذَا قَضَيْتُمُ الصَّلَاةَ فَاذْكُرُوا اللَّهَ قِيَامًا وَقُعُودًا وَعَلَى جُنُوبِكُمْ, جب تم نماز سے فارغ ہو جاؤ تو اللہ کی یاد میں لگ جاؤ, کھڑے بھی اور بیٹھے بھی اور لیٹے. دوسرے لفظوں میں اللہ تعالیٰ کہہ رہے 24 آرز تمہارا یہ ذکر نہیں ختم ہوگا, کیونکہ یہی تین حالتیں, یا میں کھڑا ہوں یا بیٹھا ہوں یا لیٹا ہوں, ہر حال میں اللہ تعالیٰ کہتے ہیں مجھے یاد کرو. जब याद करता रहेगा करता रहेगा करता रहेगा, क्या रिजल्ट होंगे वो हदीस पाक ने बता दी। कल्ब साफ हो रहे हैं, साफ हो रहे हैं, शैतान को कोई मौका ही नहीं मिल रहा हमला करने। शैतान हमला ही नहीं कर सक रहा उसे, और कल्ब की सफाई हो रही है और सारी बीमारियां ऐसे ऐसा खत्म हो रही है, और अल्टीमेटली जाहिर के गुनाह इंसान खुद फील करता है कि पहले मेरे अंदर डिजायर थी, अब नहीं डिजायर गुनाह की, यानी अंदर से इंसान बदल जाता है। और यहां पे भी सोचने की बात कि अच्छा जिक्र कर लूं, कितना करूं, मतलब कि कितनी, आप कहें कितने अल्लाह को याद करना है तो मैं कितना याद करूं, तो अल्लाह ताला ने कुरान में वर्ड्स क्या यूज किए कि या अय्युहल्लज़ीना आमनू उज़्कुरुल्लाह ज़िक्रन कसीरा, ए ईमान वालों अल्लाह को याद करो कितना, कसीरा, कसरत का वर्ड नहीं अल्लाह ताला छोड़ रहे, ये नहीं कि 5 मिनट, 10 मिनट, 15 मिनट, कुछ मिनट, मिनट्स की बात नहीं, ये आर्ज की, या दूसरे लफ्जों में जो दूसरी आयत ने कहा कि हर वक्त ही अल्लाह की याद में रहा करो, तो ये अल्लाह ताला की डिमांड है। जब इतना जिक्र होता है तो इससे पता चलता है कि स्टेट दो ही होती है, या जिक्र हो रहा है या नहीं हो रहा, एक को जिक्र कहते हैं एक को गफलत कहते हैं। अल्लाह ताला ने वहां कुरान पाक में फरमा दिया कि जो जिसका दिल गाफिल है उसकी बात नहीं मान, क्यों, क्योंकि वो गुनाहों में पड़ा होगा, अपने डिजायर के पीछे लगा होगा और गुनाहों की जिंदगी गुजार रहा होगा। तो अगर हम गुनाहों से निकलना चाहते हैं तो उसका हमें कुरान और हदीस ने एक ही रास्ता बताया, और ये वो एक्सपर्ट्स हैं इस रूहानी दुनिया के, रूहानी बीमारियों के, यानी अल्लाह ताला और आप सल्लल्लाहु अलैहि वसल्लम। इसको मैं अपनी अकल से नहीं जज कर सकता कि मैं कैसे ठीक हूं, इश्यूज तो ये हैं, होते हैं कि गुनाह कई बार आदत होती है, गुनाहों की अंदर होती है, वो कोई बुरी बात नहीं है कि गुनाह हो, क्योंकि इंसान एक इंसान है, उसके अंदर नफ्स मौजूद है, असल ये है कि उसको ठीक करने की फिक्र ना होना। एक सहाबी रजी अल्लाह ताला अन्हु आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आके आप सल्लल्लाहु अलैहि वसल्लम से ये जिक्र किया कि मुझे जुना की डिजायर है। अब सोचने की बात है कि वो सहाबी और दूसरे आप सल्लल्लाहु अलैहि वसल्लम डायरेक्ट क्वेश्चन कर रहे हैं, हदीस पाक में मौजूद, सही हदीस में, तो आप सल्लल्लाहु अलैहि वसल्लम समझाएं। अब इसमें डिजायर होने में, क्योंकि नफ्स है इंसान के अंदर, कोई आपने सख्ती का मामला नहीं फरमाया, तो आप सल्लल्लाहु अलैहि वसल्लम अकली तौर पर समझाएं कि देखो तुम्हें ये पसंद है कि तुम्हारी बहन बीवी बेटी से कोई ये अमल करे। कहा नहीं, तो कहा कि जो तुम भी कर किसी के साथ करोगे वो भी तो किसी की बहन बेटी होगी, वो समझ आ गई उनको बात। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम के सीने मुबारक पर हाथ रखा और अल्लाह से दुआ की, अल्लाह इसको हया सका। और वो कहते हैं कि उस दिन के बाद इससे बुरा गुनाह मेरी जिंदगी में कोई नहीं था, यानी कि इतनी नफरत और कराहत होगी उस चीज से कि मेरा कभी उसके बाद इस पर तवज्जो भी नहीं गई। तो इससे इस हदीस पाक से भी दो बातें पर चलती हैं, एक तो ये कि होना किसी चीज का, ये नफ्स की बीमारी है, दिल की बीमारी है, तो हो सकता है बीमार हो, फिजिकली तौर पर बीमार हो जाते, रूहानी तौर पर भी हो सकते हैं, वो इतना बड़ा इशू नहीं है। असल इशू ये है कि, और वो सहाबी ने जाके इलाज करवाया कि मुझे मसला है, मुझे बताए मैं क्या करूं, और जो उन्होंने उस आप सल्लल्लाहु अलैहि वसल्लम ने शफकत से उनका इलाज कर दी, वो ठीक हो गए। अब इस दौर के अंदर क्या ऑप्शन है, तो वो कुरान पाक ने हमें बता दी कि उन मा सादिकीन, कि तुम भी उस दौर के जो उलमा और सुलहा हैं उनके पास जाओ, उनके साथ रहो, अल्लाह की याद की कसरत करो, प्योरीफाई हो जाओगे। होते हैं लोग, और जैसे अभी जिक्र की कुरान पाक की आयत की, जब दुश्मन से मुकाबला हो तो वहां भी कसरत का वर्ड नहीं छोड़ा। ये हेल्प वाली बात है कि जब ऐसी क्राइसिस की सिचुएशन में इंसान कई बार, यानी कि ये चीजें भूल जाता है, लेकिन अल्लाह कहेगा नहीं, कसरत से याद करो ताकि कामयाब हो, तो कसरत का वर्ड नहीं अल्लाह ताला छोड़ रहे। फिर दूसरी एक और जो कुरान पाक में ये कहा कि रिजालुल्ला तुलहीहिम तिजारतुम वला बैउन अन जिक्रिल्लाह वाइकाम सलात वाइता ज़कात, के अल्लाह के बंदे वो हैं कि जिनको तिजारत और खरीद फोक्त अल्लाह की याद से गाफिल नहीं करती। मतलब ये कि वहां जंग का जिक्र है, यहाँ पे डेली रूटीन लाइफ का जिक्र है कि काम काज में लगा हुआ है, तिजारत में लगा हुआ है, तो अल्लाह ताला कह रहे हैं मेरे बंदे जो, उनको गफलत नहीं आती, वो अलहबकत अल्लाह की याद में रहते हैं, वो जिक्र अल्लाह में लगे रहते हैं, वो नमाज भी पढ़ते हैं, वो ज़कात भी देते हैं। दो दो इलाज हो गए, एक कंपनी और दूसरा जिक्र। और जिक्र कितना? कसरत, कसरत, ये वर्ड अल्लाह ताला ने नहीं छोड़ा। अब थोड़ा जिक्र किया जा सकता है, उसका भी कुरान ने जवाब दिया, और वो जवाब अल्लाह महफूज रखे, अल्लाह ताला ने मुनाफिकीन की आयत के अंदर जिक्र किया। और मुनाफिक वो होता है जो जुबान से कहता है हाँ मैं मुसलमान हूँ, लेकिन दिल में उसके ईमान नहीं होता। तो अल्लाह ताला कहते हैं इन्नल मुनाफिकीन युखादिउन अल्लाह व हुवा खादिउहुम वإذا قاموا إلى الصلاة قاموا كسالى يراءون الناس ولا يذكرون الله إلا قليلا। कि मुनाफिक वो है कि जो अल्लाह को धोखा देते हैं और वो एक्चुअली अपने आप को धोखा दे रहे हैं, यानी कि ये धोखा देना ही है कि मैं जुबान से कहता फिर वहां दिल में कुछ भी ना हो, बाहर से कुछ और अंदर से कुछ और। और अल्लाह ताला ने कहा कि उनकी निशानी क्या है, वो ये कि जब नमाज के लिए खड़े होते हैं सुस्ती के साथ, कि पढ़नी ना पड़े लेकिन मजबूरन फिर खड़े हो जाते हैं वक्त, और फिर उनकी नीयत भी ये होती है युराउन अन्नास, ऑब्वियसली अंदर तो कोई ताल्लुक है ही नहीं अल्लाह से, तो दिखाने के लिए लोगों को कि बस कि लोग ये मुसलमान समझते रहे। वला यस्कुरून अल्लाह इल्ला कलीला, और वो अल्लाह को नहीं याद करते मगर थोड़ा सा। ये भी यहाँ पे भी ये नहीं कहा वो नहीं करते, कलील का वर्ड लाए कि वो थोड़ा सा याद करते। और यही मसला है कि जब अल्लाह से ताल्लुक ना हो तो जिक्र करने को दिल नहीं करता, अल्लाह की याद में बैठने को दिल नहीं करता। अब जहां एक और क्वेश्चन पैदा होता है कि बात की जा रही है जिक्र से ट्रीटमेंट होगा, और साथ ये भी कहा जा रहा है कि जिक्र से ट्रीटमेंट होगा लेकिन जिक्र करने का दिल ही नहीं करेगा, अगर अंदर बीमारी है तो फिर हल कैसे? यानी कि जब बीमारी है उसी को क्योर करने के लिए मैं जिक्रुल्लाह में बैठना चाहता हूँ, और जिक्रुल्लाह में उस बीमारी की वजह से बैठने को दिल नहीं कर रहा, तो ये बात जहन में होनी चाहिए कि होता है फिजिकली भी कई बार हम जब बीमार होते हैं तो हमारा दवाई खाने को नहीं दिल कर रहा, जो पेशेंट जो डॉक्टर्स प्रिस्क्राइब करते कई बार वो खाने को नहीं दिल कर रहा होता, लेकिन हम अपने आप को क्योर करने के लिए हमें खाना पड़ता। तो इसी तरह शुरू में जिक्र ऐसे ही होता है कि इसे एज ए ट्रीटमेंट लेना पड़ता है, बैठूं मैं व्यवस्थित करूं अपने आप पे, अल्टीमेटली जब वो क्योर उसके रिजल्ट आने शुरू हो जाते हैं, जैसा मैंने एग्जाम्पल दी कि वो जब नूर प्याले का भरता है यानी कल्ब का प्याले के अंदर ये जिक्र का नूर भरता जाता है, तो एक फिर थ्रेशोल्ड होता है कि इंसान फील करता है कि बीमारी खत्म हो रही है और मेरा अल्लाह से ताल्लुक, जब वो चीज होता है फिर आगे चलना आसान है, लेकिन शुरू का जो फेज है ना ये गुजारना पड़ता है, ये थ्रेशोल्ड लेवल अचीव करना है ना, ये थोड़ा मुश्किल होता है, इसमें थोड़ा मेहनत करनी पड़ती है, लेकिन जब वो अचीव हो जाता है फिर आगे आसान है, वो एक धक्का लग चुका है अब आगे इंसान चलता रहता है, क्योंकि वो देख चुका होता है कि मेरी वो बीमारी कम हो गई है, उसका रिजल्ट आ चुका है जिक्र का, और दूसरी चीज ये कि अल्लाह से मेरा एक ताल्लुक बन गया, अब वो जिक्र को करना उसका आसान हो जाता है। तो शुरू में यानी क्वेश्चन का आंसर ये है कि शुरू में करना पड़ता है तंदुरुस्ती, एफर्ट करनी पड़ती, आखिर जाके आसान हो जाता है, फिर ये कैफियत आ जाती कि रिजालुल्लाह तुलहिहिम तजारतुम वला बैउन अन जिक्रिल्लाह, फिर अल्लाह की याद भूलती नहीं, फिर वो वही बात है फिर गुनाह का दिल नहीं करता, फिर शैतान वसवसे ही नहीं डालता, लेकिन वो आखिर में चीज होती है, शुरू का फेज तो गुजारना है। और जिसको ये फिक्र होगी कि मैं इस मुसीबत से जान छोड़ू गुनाह गुनाह की मुसीबत से, तो वो कर लेता है। कितने लोग विल पावर से बड़े बड़े जिस्मानी बीमारियों से जान छुड़वाते हैं, मुश्किल होती है सब कुछ होता है, लेकिन उन्हें एक लगन होती है कि मैंने जान छुड़वानी है, मैंने अपना इलाज करवाना है, मुसीबतों से कराते हैं अल्टीमेटली अल्लाह ताला उन्हें शिफा दे देते हैं। तो इसमें भी शुरू में एक लगन चाहिए कि नहीं मैं निकलू निकलू, यही है उदल मुत्तकी कि मैं चाहता हूं तकवा वाला बनना, तो अल्लाह ताला बस वो हेल्प आउट करते हैं, देखते हैं इसमें तलब है ये चार है उसको बस हेल्प करके उसके जरिए से अल्लाह ताला निकाल देते हैं। लेकिन अगर मैं ट्रीटमेंट ही ना लूँ पहली बार, अगर तलब ही ना हो एक चीज, और अगर तलब हो भी और मैं ट्रीटमेंट ना लूँ तो फिर तो कोई फायदा नहीं होगा। मतलब ये कि मेरे अंदर पहली तो बात है कि इस चीज़ की रियलाइजेशन हो कि ये कोई मुसीबत है, इससे मैं दुनिया और आखिर में कहीं फंसूंगा, जब ये रियलाइजेशन होगी तो ये फिक्र पैदा होगी कि इसको मैं सही करूँ, जब सही करने की फिक्र होगी तो अब बात आती है कि मुझे कैसे सही हो, तो उसका जिक्र हो रहा है कि अल्लाह की याद, तो अल्लाह की याद में बैठने से वो ठीक हो जाता है, लेकिन शुरू में विल पावर चाहिए, ये ओवरनाइट नहीं कि एक दिन में इंसान करे, ये ग्रेजुअल प्रोसेस है। اب یہاں سے بات آگے بڑھانی ہے اور مجھے کہ ذکر دو طرح کا ہوتا ہے، ایک ذکر ہوتا ہے قلبی اور ایک ہوتا ہے زبان سے لسانی، یہ دونوں قرآن و حدیث میں ہمیں ملتے ہیں. اب انسان کو اس کی کثرت یعنی ذکر کی کثرت فائدہ دے گی، یہ بات ہم طے کر چکے ہیں، ذکر کی کثرت فائدہ دے گی. اب یا تو میں زبانی طور پہ اتنا ذکر کروں اتنا ذکر کروں کہ میں اللہ کے ہاں ذکر کثیر والوں میں شمار ہو جاؤں، یہ بہت کثرت سے ذکر کرتا ہوں، یا یہ کہ میں قلب سے اتنا ذکر کروں کہ میں اللہ کے ہاں ذکر کثیر والوں میں شمار ہو جاؤں اور اللہ تعالیٰ کی وہ رحمت اور نور انوارہ ہٹ جائے اور میری گناہوں سے عادت چھوٹ جائے اور بیماری ختم ہو جائے. تو یہ دونوں آپشن ہیں. تو اللہ تعالیٰ نے قرآن پاک میں فرمایا کہ وَاذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفَةً وَدُونَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْآصَالِ وَلَا تَكُن مِّنَ الْغَافِلِينَ، کہ اللہ کو یاد کرو جو تمہارا رب ہے، کیسے؟ فی نفسک، اپنے اندر گڑ گڑاتے ہوئے اور خوف کے ساتھ اور اونچی آواز میں نہیں، صبح اور شام اور یاد رکھنا، ولا تکم من الغافلین، اور غفلت والوں میں سے نہ ہو. پوری ایک ٹریٹمنٹ کا پورا ایک آیت کا نہ ذکر کر، وسط رب کا فی نفسک، یہ کل بھی ذکر کی بات ہو رہی، کیا اپنے اندر یاد کیا کرو اللہ کو، اس کی کیفیت کیا ہو کہ گڑ گڑانا ہو، اللہ کے ساتھ خوف ہو. اور صبح شام، یعنی کہ صبح شام کا جب مطلب ہوتا ہے مطلب کہ راؤنڈ دا کلاک اس کو کرو. اور آگے اس تھی یہاں بھی بات نہیں ختم کی، ولا تک من الغافلین، غفلت والوں میں سے نہ ہونا، یہ نہ ذکر چھوڑ. اب پورے کا پورا اتنی لمبی آیت، ہر پارٹ ذکر کیا، کرنا کیسے ہے، پھر اس کی کوالٹی کیسی ہونی چاہیے، کتنا کرنا ہے، اور اس کا اگینسٹ بھی ذکر کر دیا کہ آپ غفلت والوں میں سے نہ ہو جانا. بخاری شریف میں یہ روایت ہے کہ آپ صلی اللہ علیہ وسلم وحی کے آنے سے پہلے غار حرا میں جاتے، تو علماء نے اس پہ بحث کی یا اس پہ کلام کیا کہ وہاں آپ صلی اللہ علیہ وسلم کیا کرتے تھے، ابھی نبوت بھی نہیں آئی، ابھی اللہ تعالیٰ کی طرف سے کوئی وحی بھی نہیں آئی، تو علماء نے یہ لکھا ہے اللہ تعالیٰ کو یاد ہی کرتے تھے، یاد کرتے تھے، اس میں زبانی بھی تھی اس میں قلبی بھی تھی، یعنی اللہ کو قلبی سے مراد کیا ہے، قلب سے مراد یہ ہے کہ تصور میں، یعنی میں بیٹھا ہوں اب کہتا ہوں کہ جیسے ہم محاورت میں بھی یہ بات کہتے ہیں کہ میرے دل میں اس کی یاد ہے، محاورت میں بھی یہ کہتے ہیں کہ میرے دل میں اس کی یاد ہے، وہ مجھے بھولتا ہی نہیں. تو یہی ہے کہ اللہ کو بس بیٹھ کے سوچتے رہنا، یہ اللہ کی یاد ہے، یہ قلبی ذکر ہے، یہ میں زبان سے کچھ نہیں کر رہا، میں کوئی تسبیح نہیں پڑھ رہا، میں کوئی قرآن پاک کی تلاوت نہیں کر رہا، میں کوئی نماز نہیں پڑھ رہا، میری زبان نہیں ہل رہی اور میں اندر اللہ کی یاد میں بیٹھا ہوں، یہ بھی انسان کو فائدہ دے دیتی ہے، یہ بھی ذکر. اور بخاری شریف میں آپ صلی اللہ علیہ وسلم کے متعلق حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ آپ صلی اللہ علیہ وسلم ہر لمحے اللہ کا ذکر کیا کرتے، ہر لمحے. تو ہر لمحے، اب یہ ہمیں پتہ ہے کہ زندگی کے اندر سارے ضروری کام بھی کر رہے ہیں، قطع تعلقی تو نہیں ہے، دنیا تو نہیں چھوڑی، اور یہی جو ساری باتیں ہو رہی ہیں یہ نارمل لائف کی ہو رہی ہیں، جتنا ہم گزار رہے ہیں کہ اس میں سے گناہ صرف چھوڑنے ہیں، باقی کام تو وہی ہیں. تو وہ سارے کام کے دوران پھر وہی بات ہو رہی ہے کہ اللہ کی یاد سے غافل نہیں ہوتے تھے، ہر وقت اللہ کو یاد کرتے. تو اس کا یہاں سے بھی پتا چلتا ہے کہ زبانی ذکر نہیں کرتے تھے، زبانی نماز وہ وغیرہ کرتے تھے، لیکن ہر لمحے تبھی ہو سکتا ہے، ساتھ قلبی ذکر بھی کرتے، دل سے بھی اللہ کی یاد. پھر بخاری شریف کی روایت ہے کہ کیا آپ صلی اللہ علیہ وسلم حدیث کرسی بیان کی کہ اللہ تعالیٰ فرماتے ہیں کہ جب میرا بندہ میرا ذکر کرتا ہے محفل میں، تو میں اس کو ذکر کرتا ہوں اس سے بہتر محفل میں فرشتوں کی، جب یہ قلب میں یاد کرتا ہے دل میں یاد کرتا ہے تو میں بھی اس کو یاد کرتا ہوں. اور آگے حدیث پاک اس طرح ہے، اور جب وہ میری طرف ایک بالشت آتا ہے میں اس سے ایک ہاتھ آتا ہوں اس کے قریب، جب میرے جب چل کے آتا ہے میں تب اس کی طرف دوڑ کے آتا ہوں. تو یہاں بھی پتا چلا کہ زبان سے قلب سے ذکر، दो तरह का जिक्र। तो अभी हम टाइप जिक्र कर रहे हैं कि एक कल्बी जिक्र होता है, एक जुबान से जिक्र होता है, और जो भी हो कसर से हो, ये शर्त। अब जिक्र की दो और टाइप्स भी हैं, एक और तरह से भी इसको कैटेगराइज किया जाता है। वो क्या है कि तवज्जो से जिक्र और एक जनरलाइज्ड। मतलब क्या कि जैसे अल्लाह ताला ने कहा कि नमाज, अब मैं सलात के लिए जिक्री, कि नमाज कायम करो मेरी याद के लिए। अब जहां पे याद को कहा, जब कहते हैं ना अल्लाह ताला ने कहा खुशू वाली नमाज, उनको वो कामयाब होंगी, तो जो खुशू का वर्ड है मतलब ये कि उसमें तवज्जो कामिल अल्लाह की तरफ होती है, कोई और तवज्जो जाती नहीं कहीं और। तो इसको अल्लाह ताला कह रहे हैं ऐसी याद के लिए नमाज, ये होता है फोकस्ड, बिल्कुल अपनी जहन को फोकस कर लेना अल्लाह ताला का। और साथ अल्लाह ने कहा जो नमाज पढ़ चुको तो खड़े बैठे लेटे अल्लाह को याद करो, ये जनरलाइज। और ये डिमांड कर रहे हैं अल्लाह ताला 24 आवर्स तुम जिक्र करो, तो उसमें हर वक्त फोकस नहीं होगा। रही बात, जब मैं बोल रहा हूँ, जब मैं किसी और चीज पर मतवजे हूँ, तो उस वक्त पूरी तवज्जो नहीं होगी, लेकिन बैक ऑफ द माइंड अल्लाह की याद होगी। जैसे कोई इंसान ड्राइव कर रहा हो तो साथ और काम भी कर रहा होता है, बात भी कर रहा होता है, कुछ सुन भी रहा होता है, कुछ सोच भी रहा होता है। तो जहीन हमारा इस कैपेबल है कि मल्टीटास्किंग कर सके। तो जनरल लाइफ से मुराद यही है कि इंसान डेली लाइफ के अंदर भी अल्लाह को ना भूले, और फोकस का भी अल्लाह ताला ने खुद वो हमें प्रिस्क्राइब किया, हमें कहा कि ये 5 वक्त फोकस जिक्र करो। तो होता क्या है कि जनरलाइज जिक्र तब पैदा होता है जब फोकस इंसान करता है, फोकस किए बगैर जनरलाइज नहीं पैदा होगा। रही बात है, जब एक चीज को फोकस करेंगे तो जहन को कोई कैपेबिलिटी पैदा होगी कि वो जनरल जिक्र भी कर सके। तो इसलिए नमाज को एक खास टाइम पे रखा, 5 बार रखा, ये ऐसे ही जैसे डोज देता है एक डॉक्टर की, 3 दफा खानी, 2 दफा खानी, तो कहा कि 5 दफा खाओ कि दरमियान वाले ताकि एरियाज में जनरल जिक्र तुम्हारा जारी रहे। जब 24 घंटे तुम्हारे जिक्र में गुजरेंगे तो कसर से जिक्र है, जब कसर से जिक्र है तो तुम्हारी रूहानी बीमारी पूरी ठीक है, शैतान नहीं हमला कर सकेगा तुम। और ये बात अल्लाह ताला ने जिक्र की है कि कुछ लोग होते हैं जिनपे शैतान नहीं हमला कर सकता। कुरान पाक में अल्लाह ताला, जब शैतान ने कस्में खाई थी कि मैं इसको बहकाऊंगा, जब उसको जन निकाला गया था तो उसने कहा मैं कसम खाई कि मैं इसको बहकाऊंगा, तो अल्लाह ताला ने कहा कि हाँ बहका, लेकिन मेरे बंदों पर तेरा कोई जोर नहीं चलेगा। अल्लाह ताला ने जिक्र उसने भी एडमिट किया कि हाँ उन पर मेरा कोई जोर नहीं चलेगा। वो कौन बंदे हैं? वो यही जो 24 आवर्स जिक्र करते हैं, वो नहीं बस उसे डाल सकते, वो ट्राई भी करता वो नहीं डाल सकते। अगर वो डाल दे तो चूंकि उनका कल्ब सवर चुका होता है, क्योंकि उनकी बातें बीमारियां खत्म हो चुकी होती हैं, तो अब उसका जो जो वसवसा है वो यानी जाहिर के गुनाह को लीड ही नहीं करता, क्योंकि उसका अटैक तो वहां पे होता है, नफ्स पे, दिल पे, कल्ब पे। लेकिन जब बिगड़ा हो तो वो जाहिर गुनाह तक लीड कर जाता है, यानी ये सिस्टम ट्रिगर हो जाता है, वो ट्रिगर करता है, वो आगे खुद ब खुद ट्रिगर होता है। लेकिन जो जो आगे उसने कनेक्शन ही तोड़े हो, उसकी बातें बीमारियां ठीक हो, तो ट्रिगर करने से भी कुछ नहीं होगा, वो गुनाह ख्याल आता है वो झटक देता है, उसको डिजायर अंदर होती नहीं, हिर्स होती नहीं, वो देख कुछ मतलब के गुनाह पे जाता ही नहीं, इल्ला माशाल्लाह, बाकी बशी तौर पर किसी से भी हो सकता है, लेकिन ये आम तौर पे उनकी बात हो रही है। तो एक और जिक्र की टाइप है कि एक तवज्जो से करना, और एक है कि हर वक्त अल्लाह का ख्याल है। तो जितनी अहादीस जिक्र हुई कि जिसमें हर वक्त अल्लाह के ख्याल की बात हुई कि आप सल्लल्लाहु अलैहि वसल्लम हर वक्त अल्लाह के ख्याल में रहते थे, वो यही वाले जिक्र। और जो अल्लाह ताला कह रहे हैं अपने दिल में अल्लाह को याद करो, और वो मेरे बंदे वो हैं जो खड़े बैठे लेटे अल्लाह को याद करते हैं। तो ये एक हर वक्त याद है, जनरलाइज है, और फोकस करके अल्लाह ताला ने कुरान पाक में इस तरह भी फरमाया कि वस्को रिस्म रब्बी का वतबत्तल इलैहि तब्तीला। ये आप सल्लल्लाहु अलैहि वसल्लम को डायरेक्ट खिताब है और इनडायरेक्ट हम सबको, कि अल्लाह के नाम को याद करो जो तुम्हारा रब है, और क्या करो, वतबत्तल इलैहि तब्तीला, कि हर चीज से हट कट के डिस्कनेक्ट होकर उस जात उसकी याद में बैठो। ये फोकस जिक्र है कि सब चीजें छोड़ दे वक्ती तौर पे, और वक्ती तौर पे फोकस करके अल्लाह की याद में बैठ जाए। اور دوسری جگہ دوسری بات یہ فرمائی کہ اللہ کے نام کو یہاں حکم دیا کہ اللہ کے نام کو یاد کرو. اللہ تعالیٰ کے نام کچھ صفاتی ہیں کوئی ایک ذاتی ہے. اللہ تعالیٰ کا ذاتی نام اللہ ہے اور صفاتی نام وہ 99 نے ہمیں بتا. اللہ کی صفات لامحدود ہیں اس کی بھی, لیکن کچھ نام ہمیں بتا دیے کہ یہ اللہ کی صفات. تو کہا کہ اللہ کے نام کو یاد کرو ہٹ کر کے بیٹھو. تو کچھ نے فوکس کر کے ذکر کرنے کا اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو بھی حکم دیا, وہ بھی اس سے مستغنی نہیں ہے. آپ کو کہا کہ بیٹھو تھوڑی دیر اور پھر ہر وقت اللہ کی یاد میں کرو. تو جب ایک چیز پیٹرن اللہ تعالیٰ ہی ہمیں سمجھا رہے ہیں کہ یہ پیٹرن ہے, اس طرح سے مسئلے حل ہوتے ہیں. اب میں سمجھوں کہ نہیں اس پیٹرن کو نہ فالو کروں اور میرے مسئلے حل ہو جائیں ظاہر باطن کے, تو یہ تو پاسبل نہیں. یہ ساری باتیں کیوں بتائی جا رہی ہیں؟ کہ میکنزم سمجھایا جا رہا. اب میکنزم سے ہٹ کے انسان کچھ ایفرٹ کرے تو وہ تو پاسبل نہیں. تو ذکر کی جو ایڈوائزیبل ہے, اب ذکر بہت طرح کی, یعنی آپ کتابیں مستون کتابیں دیکھ لیں تو بہت سارے طرح کے ذکر ملیں گے آپ کو. تو جو ایڈوائزیبل ہے, جو منیمم انسان ضرور کرتا رہے, وہ میں بتا دیتا ہوں. وہ سمجھ لیں کہ پانچ ہیں. ایک ہے استغفار کی تسبیح روز, یعنی استغفار روز ضرور کیا کرو, کیونکہ قرآن پاک جگہ جگہ کہتے ہیں استغفار کرو استغفار کرو. آپ صلی اللہ علیہ وسلم کہتے ہیں میں ڈیلی 70 بار یا 100 بار استغفار کرتا ہوں. دوسرا درود پاک, کیونکہ اللہ تعالیٰ نے قرآن پاک میں حکم دیا اس کو ضرور, کوئی دن ایسا نہ گزرے اس میں درود پاک نہ پڑھا. تیسرا قرآن پاک کی تلاوت, وہ جتنا ہو سکے, اگر مشکل ہے تو آدھا صفائی ہو لیکن ہو ضرور. دیکھیں یہاں پہ ریگولیرٹی بھی امپورٹنٹ ہے. وہ کیوں؟ کیونکہ جیسے قلب کا کہ پیالے کو بھرنا ہے, اب ایک شخص کچھ اس میں اماؤنٹ ڈالے اور 2-3 دن پھر کچھ بھی نہ ڈالے, وہ تو ریپریٹ ہو جائے گا. کہنے کا مطلب یہ ہے کہ جو اثر ذکر سے آتا ہے وہ پھر ڈیلی لائف میں پھر بھی گناہ ہو گئے, پھر وہ سارا نکل گیا پھر زیرو سے. جس کی ریگولرٹی امپورٹنٹ ہوتی, جو اللہ تعالیٰ کہے نا کہ بالغدو بھی بلا سار کہ صبح شام, تو یہ ریگولرٹی اللہ تعالیٰ یہ تو پسند بھی ہے. حدیث پاک میں آتا ہے عمل تھوڑا ہو لیکن مستقل ہو اللہ کو زیادہ پسند ہے اس سے جو کہ بہت زیادہ اور کبھی کبھی ہو. تو ریگولیرٹی سے اگر انسان یہ کرے گا تو وہ خود فیل کرے گا کچھ عرصے بعد کی میری حالت بتاؤ گی. تو استغفار, درود پاک, قرآن پاک کی تلاوت. چوتھی چیز یہ ہے, یہ والی آیت واذکر اسم ربک, اللہ کے نام کو یاد کرو. اور کہاں؟ قلب میں. کیونکہ ڈیلی کام جو بھی کر رہے ہیں اللہ کے نام کو یاد کرنا مطلب یہ کہ اللہ تعالیٰ دیکھ رہا ہے, اللہ تعالیٰ ایک فیلنگ ڈیولپ کرنا, اپنے قلب پہ توجہ کر لے سینے کے اندر. تو شروع میں یہ بھی مشکل ہوگا لگا ایسا سادت پڑ جائے گا. اور اگر وہ فوکس کر کے تھوڑے بیٹھے گا تو یہ عادت پکی ہو جائے گی. مطلب کیا کہ تھوڑی فوکس کر کے کہ ہر چیز سے ہٹ کٹ کے میں تھوڑی دیر فوکس کروں کہ میرا دل اللہ 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 کر. واذکر اسم ربک, اللہ کے نام کو یاد کرو. اللہ کا ذاتی نام اللہ ہے. اگر میں سوچوں کہ دل اللہ 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 کر رہا ہے تو یہ قلبی ذکر ہوگا. لیکن تھوڑی دیر فوکس کر کے, یعنی تھوڑی بیٹھوں اور فوکس کروں کہ کر رہا ہے, تو تب جنرلائز ذکر بھی میرے نصیب ہو جائے گا. اور حدیث پاک میں آتا ہے قیامت اس وقت تک نہیں آئے گی جب تک دنیا میں اللہ 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 ہو رہی. تو اس حدیث پاک سے بھی پتہ چلتا ہے کہ اللہ کا ذاتی نام سے ذکر کیا جاتا ہے. تو کل بھی ذکر, اور جو ذکر کثیر ہے وہ تب ہی ہوگا جب میں یعنی کہ تھوڑی دیر فوکس کر کے کروں گا اور پھر جنرل لائف ڈیلی لائف میں بھی اس کی کوشش کروں گا. کوئی شخص جی پانچ کام کرے, استغفار, درود پاک, قرآن پاک کی تلاوت, ہر وقت اللہ کی یاد رکھنے کی کوشش, اور فوکس ذکر کرے, پانچ کام کرے, اور جو اگلی چیز اللہ تعالیٰ نے بتائی کہ نیک لوگوں کی صحبت میں بیٹھے, یہ 6 کام کرے, وہ خود دیکھے گا اس کی زندگی بدل. یہ کوئی ایسی چیزیں نہیں ہیں کہ جو کہ ارریورسیبل ہوں, جن کا کوئی حل ہی نہ ہو دنیا کے اندر. بہت سارے لوگ گنہگار تھے, بعد میں نیک متقی بن گئے, اللہ کے اولیاء میں شمار ہو. وہ کیسے بدل گئے؟ وہ کہاں گئی ان کی عادتیں؟ وہ کہاں گئی ان کی بیماریاں؟ کہاں گئی ان کی ڈیزائر؟ وہ ٹھیک ہو گئے. تو وہ ہو جاتی ہیں ٹھیک. اس میں بہت سارے لوگ तो अपने आप का इलाज कराए वो ठीक हो, लेकिन वो काम करने पड़ेंगे। डोज खाए बगैर कोई सोचे कि मैं डोज ना खाऊं और फिर ठीक हो जाऊं, ये पॉसिबिलिटी नहीं। ये खुलासा उलमा ने निकाला है कि ये और भी मतलब ये डिफरेंट होंगी असकार, लेकिन ये खुलासा है कि अगर ये बहुत मिनिमल से, और आजकल की रूटीन, आजकल की बिजी लाइफ, आजकल की जो लाइफ है उसमें ये करना बहुत आसान, ये मिनी मतलब मैक्सिमम ये सारे अगर बैठ के भी करें तो मिनट्स लेते हैं, तो मिनट्स के अंदर ये इसकी रेगुलरिटी से करें और असर देखिए उसका। और एक और काम जो कि हेल्पफुल है कि जिस तरह वो सहाबी रजी अल्लाह ताला अनहु गाइडेंस लेने गए थे, अगर ये काम अंडर गाइडेंस किए जाए तो ये और आसान हो जाते। क्योंकि होता क्या है कि अगर लेट्स सपोज मेरे मुझे पता है मेरे अंदर ये बीमारी है, गुस्सा मुझे बहुत आता है फॉर एग्जाम्पल, या मेरी नज़रें मेरी काबू में नहीं है, अब मैं सोचूं कि मैं इसको अपने खुद ठीक करता हूँ, मैंने कंट्रोल कर, जो भी सेल्फ स्टडी करता है या जो भी सेल्फ मेडिकेशन करता है वो मैक्सिमम आउटपुट नहीं ले सकता, उसे गाइडेंस चाहिए होती है, मुझे बताया मैंने पढ़ना क्या है, यानी सेल्फ स्टडी। मेडिकेशन में इतनी दवाइयां में मेरे लिए कौन सी ज्यादा सूट करेगी, जिक्र इतने तरह के हैं, मैं कौन सा करूं तो मुझे ये वाली बीमारी खत्म होगी। तो अंडर गाइडेंस करना ये हमेशा फायदेमंद होता है, क्योंकि विदाउट गाइडेंस भी फायदा तो होगा क्योंकि अल्लाह की याद है। और ये भी जहन में रहना चाहिए कि ये फायदा होता क्यों है अल्लाह के नाम का, कि अल्लाह ताला कुरान पाक में कहते हैं व तबारक कस्मु रब, कि अल्लाह का नाम बरकत वाला है, उस नाम की बरकतें जाहिर होती हैं। जब कोई इंसान बैठा है अल्लाह की याद में तो अल्लाह ताला के नाम की बरकतें वो जाहिर होती हैं, इंसान प्योरीफाई होना शुरू हो जाता है। तो ये आज का कंक्लूजन है, और जो ये बात हमने की कि कंपनी का भी फायदा है, तो अल्लाह ताला ने उसमें भी कुरान पाक में जिक्र किया कि या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह व कूनू मअ सादिकीन, के पहले आज जिक्र की कि अल्लाह ताला ने हुक्म दिया कि सच्चों के साथ रहो तो तकवा आएगा, ये इलाज अल्लाह ताला ने जिक्र किया। और आप सल्लल्लाहु अलैहि वसल्लम को ये काम की करो, यानी कि नबी को कहा कि तुम भी सोबत में रहा करो, कुरान पाक में अल्लाह ताला फरमाता وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا، کہ اپنے آپ کو روکے رکھے ان لوگوں کے ساتھ کہ جو کہ پکارتے ہیں اللہ کو صبح بھی اور شام بھی، اور اللہ تعالیٰ کی ملاقات کے ان کو خواہش ہے، اور ان سے نظریں نہ ہٹیں آپ، یعنی خطاب دیکھیں اللہ تعالیٰ کہ ان سے آپ ڈیویرین ان کے ساتھ رہے، روک کے رکھے وقت پہ روک کے رکھو ان کے ساتھ اپنے آپ، اور ان کی طرف نظریں نہ جائیں، کن کی طرف تريد زینت الحیات دنیا، کہ جن کو اللہ تعالیٰ کا کوئی شوق نہیں ہے اور دنیا کی زینت کا شوق ہے، اللہ تعالیٰ نے منع کیا آپ صلی اللہ علیہ وسلم کو، دیکھیں بھی نہ آپ ان لوگوں کے ساتھ رہیں کہ جو کہ ہر وقت اللہ کی یاد میں رہتے۔ اور پھر وہ آیت جو پہلے ذکر کی، ولا تو تیرے من اکفل نہ کل بہو ان ذکر نہ، اس کی کبھی بات نہ مانے جس کا دل اللہ کی یاد سے غافل ہو اور وہ بادشاہ میں پڑا ہوا ہے، اس کی باتیں حد سے بڑی ہوئی ہیں۔ یہ خطاب اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم سے کیا، جب نبی کو یہ حکم ہو کہ اس طرح کمپنی نہ چھوڑو، تو یہ کیسے ہو سکتا ہے میں وداؤٹ کمپنی وداؤٹ ذکر یہ ساری اسٹیٹس اچیو کر لوں؟ تو آج کی بات کا خلاصہ یہ ہے کہ یہ تقویٰ یہ ہے کہ گناہوں سے پاک زندگی ہو، تقویٰ اور وہ گناہوں سے پاک، گناہ دو طرح کے ہوتے ہیں، ظاہر کے اور باطن کے۔ باطن کے گناہ اکثر لیڈ کرتے ہیں ظاہری گناہوں کو، اور وہ صاف کیسے ہوتے ہیں، وہ صحیح کیسے ہوتے ہیں، وہ اللہ کی ذکر یا ذکر کی کثرت اور اچھی کمپنی سے، نیک لوگوں کی کمپنی سے، صلحاء اور متقین کی کمپنی سے۔ تو وہ یہ جب سارے چیزیں ہوتی ہیں تو انسان سمجھ جاتا، یہ نہیں ہوگا تو پھر ظاہر بات ہے اس طرح کی لائف ہوگی کہ گناہ بھی ہو رہے ہیں، کبھی نیکی بھی کر لی، کبھی گناہ بھی کر لی، نماز پڑھنے کا کبھی دل کیا پڑھ لی، نہیں کیا نہیں پڑھی، اسی طرح اور ساری باتیں، غصہ آ گیا تو جو مرضی کہہ دیا بیوی کو، نہیں اچھا رہا تو اچھا ہے، اللہ کی اس طرح کی اسٹیڈی مومن کی نہیں ہے، مومن اسٹیبل ہوتے ہیں، جو اللہ تعالیٰ کہتے ہیں یہ صفات ہوتی ہیں مومن کی۔ صفات کس کو کہتے ہیں؟ جو اس کے اندر موجود ہوتی ہیں، وہ سٹیبل ہوتی ہیں، اس میں ये फ्लक्चुएशंस नहीं आती। तो स्टेबल रखना अपने आप को, ये है असल मोमिन, कि जाहिर के असरार से वो उसके अंदर फ्लक्चुएशन नहीं आनी शुरू हो। अच्छे माहौल में चला गया, रमजान आ गया तो नेकियां शुरू, रमजान खत्म हो गया तो गुनाह शुरू। इसी तरह गुस्सा आ गया तो जो मर्जी कह देते हैं, और तो कभी अच्छे मूड हुआ तो अच्छे। ये मूड्स की फ्लक्चुएशन, ये मोमिन की स्टेट नहीं है। ये सारी चीजें कैसे चीज हों, डिस्कशन तो लंबी से लंबी की जा सकती है इस पर, और हम करते रहते हैं कि ये मसला मुआशरे में, ये मसला, जितने मसले मुआशरे के हम गिनाते हैं कि ये धोखा दे दिया, उसने ये माल गसब कर लिया, अब जमीन गसब कर ली, ये कर लिया, वो कर लिया, डालते भरी पड़ी हैं, वो क्या इश्यूज हैं? उससे अब ये इश्यूज हैं कि इंसान कल बिगड़ा हुआ है तो वो बिगड़ा हुआ है, अगर वो समझ आए तो इंसान समझ, अब वो कैसे समझे वो उसकी डिस्कशन, कि अल्लाह की याद की कसरत, कसरत थोड़ी बहुत तो हम करते हैं, कसरत हो और अंडर गाइडेंस हो तो बहुत अच्छा। और तीसरी चीज ये कि कंपनी अच्छी रखे, ये काम करेगा वो खुद अपने अंदर तब्दीली महसूस करेगा, तो अल्लाह ताला हमें मुत्तकी लोगों में से शुमार कर दे, और जो भी उसके लिए असबाब चाहिए, जो भी उसके लिए वे है, जो भी उसका हल है, कि हम हमारे जो गुनाह की आदत होती है इंसान के अंदर उसको निकलने के, जो भी अल्लाह ताला को पता है जो हल है और जो कुरान और हदीस ने बता दी, वो हमारी आसान कर दे। क्योंकि इल्म में आना काफ़ी नहीं होता जब तक इंसान प्रैक्टिस ना करे। डॉक्टर प्रिस्क्राइब कर दे, वो जेब में प्रिस्क्रिप्शन दे के फिरता रहे, वो तो कभी ठीक नहीं होगा। पता तो उसे है कि जब तक वो प्रिस्क्रिप्शन लेगा नहीं, तो अल्लाह ताला हमारे लिए सारी मंजिलें सहल फरमा दे। वाहमदुल्ला दुआ करो। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم لا إله إلا أنت سبحانك إني كنت من الظالمين। یا اللہ پاک آپ کے دونوں جہانوں کے مالک ہیں، خالق ہیں، تمام تعریفیں، تمام بڑائیاں، تمام عظمتیں، تمام خوبیاں، تمام اچھائیاں، تمام پاکیاں آپ کے لیے ہیں۔ یا اللہ پاک آپ نے اپنی رحمت سے یا اللہ پاک ہمیں مسلمان بنایا، ہمیں یا اللہ پاک شعور دیا اپنا، اپنے نبی صلی اللہ علیہ وسلم کا بچپن سے ہی۔ یا اللہ پاک ہم جوان ہوئے، ہم بڑے ہوئے، یا اللہ پاک ماحول نے ہم پہ اثر کیا، یا اللہ پاک ہمارا نفس بگڑا اور یا اللہ پاک ہم سے گناہ ہوئے۔ یا اللہ پاک تیرے سامنے ساری فہرست ہے، یا اللہ پاک تو کھلے گناہ کو بھی جانتا ہے، چھپے گناہ کو بھی جانتا ہے، تو یا اللہ پاک دل کے گناہوں کو بھی جانتا ہے، ظاہر میں کیے ہوئے گناہوں کو بھی جانتا ہے، محفلوں میں کیے ہوئے گناہوں کو بھی جانتا ہے، تنہائیوں میں کیے ہوئے گناہوں کو بھی جانتا ہے۔ یا اللہ پاک تیرے حق کے پامال کیے ان کو بھی جانتا ہے، جو لوگوں کے دل توڑے ان کو بھی جانتا ہے۔ یا اللہ پاک بلکہ ہم سے بھی زیادہ جانتا ہے کہ کئی بار ہم نے لوگوں کے دل توڑے، ہمیں پتہ بھی نہیں تھا کہ ہمارے جملے نے اگلے کے آنسو نکلوا دیے۔ یا اللہ پاک تو سب جانتا ہے۔ یا اللہ پاک ہم دنیا والوں سے اپنے آپ کو چھپا سکتے ہیں، تیرے سے اپنے آپ کو نہیں چھپا سکتے۔ یا اللہ پاک تو ہمارا جو سب کو جانتا ہے اور پھر بھی ہم پہ پردہ رکھا ہوا ہے، اے اللہ پاک اس پردے کو قائم بھی رکھ، قیامت کے دن بھی ڈال، اور یا اللہ پاک اپنی رحمت سے ہماری عادات کو صحیح کر دے۔ یا اللہ پاک جو ہمارے اندر خرابی ہے تو ہم زیادہ بہتر جانتے ہیں اس کو ختم کر دے۔ یا اللہ پاک نفس کے اندر جو خرابی ہے، غصہ ہے، شہوت ہے، یا اللہ پاک ہرس ہے، لالچ ہے، دوسروں کا برا چاہنا ہے، مال کی محبت ہے، دنیا کی محبت ہے، جو بھی تیرا غیر قبط اس دل کے اندر ہے، یا اللہ پاک اس کو صاف کر دے، اس کو نکال دے۔ تو نے یا اللہ پاک اس ظاہر کے کعبے کے اندر سے بتوں کو صاف کروایا، یا اللہ پاک ہمارے سینے میں بھی تو تیرا گھر ہے، یہاں پہ تو بسنا چاہتا ہے۔ یا اللہ پاک اس قلب کو بھی یا اللہ پاک اس اپنے غیر سے صاف فرما، یا اللہ پاک اپنا تعلق نصیب فرما، اپنا خوف نصیب فرما، اپنی محبت نصیب فرما، یا اللہ پاک توکل نصیب فرما، یا اللہ پاک ہمیں صبر اور شکر والا بنا، ہمیں توکل والا بنا، ہمیں تقوی والا بنا۔ یا اللہ پاک یہ صفات پڑھتے پڑھتے عمر کا حصہ گزر گیا، یا اللہ پاک کتابوں میں یہ باتیں پڑھی کہ ہمارے بڑوں کے اندر یہ ساری صفات ہوتی تھیں، یا اللہ پاک آج یا اللہ پاک ایسے لوگ کم ہو گئے، ڈھونڈنے سے نہیں ملتے۔ اللہ پاک محض اپنے لطف و کرم سے کرم سے یا اللہ پاک ہمیں ان میں سے بنا دے. یا اللہ پاک مسئلہ تو ہمارا ہے, یا اللہ پاک زندگی ایک بار ملی ہے دوبارہ ملنی نہیں, یا اللہ پاک یہ ضائع ہو گئی تو یا اللہ پاک کوئی موقع ہاتھ آنے والا نہیں, اپنی رحمت سے یا اللہ پاک ہم پہ رحم فرما لے, یا اللہ پاک اپنی رحمت سے ہم پہ رحم فرما لے. یا اللہ پاک تیری ایک نکاح کی بات ہے, میری زندگی کا سوال ہے, یا اللہ پاک اسی حالت میں تیرے سامنے پیش ہو گئے تو یا اللہ پاک کہاں جائیں گے, یا اللہ پاک کس کو منہ دکھائیں گے, جہاں لوگوں کے اعمال کھول دیے جائیں گے دوسروں کے سامنے, یا اللہ بیوی کے شوہر کے سامنے, شوہر کے بیوی کے سامنے, بچوں کے والدین کے سامنے, والدین کے بچوں کے سامنے, یا اللہ پاک ہر چیز سامنے آ جائے گی, زمین بول اٹھے گی, ہمارے عذاب بول اٹھیں گے, یا اللہ پاک ہم کہاں جائیں گے. اپنی رحمت سے یا اللہ پاک ہمیں معاف کر دے, ہمیں صاف کر دے, یا اللہ پاک تیرے آگے ہاتھ جوڑتے ہیں ہمیں صاف کر دے. یا اللہ پاک جس طرح تو نے انعام کیا ہے ظاہری, یا اللہ پاک ہم پہ نعمتیں نچھاور کی ہوئی ہیں, یا اللہ پاک اسی طرح باطنی نعمتوں کی ہم پہ نچھاور کر دے. یا اللہ پاک ہماری غفلت و سستی کہ زندگی کا اتنا حصہ گزر گیا ہم نے کبھی سوچا نہیں تیری کتاب میں لکھا کیا ہے, ان مسئلوں کا حل کیا ہے جو باطن میں چھپے ہوئے ہیں. یا اللہ پاک آج اگر ہم نے یہ سن لیا تو یا اللہ پاک سننے تک اس کو محدود نہ رکھ, یا اللہ پاک اس کے ذریعے سے ہمارے عمل کو بدل دے. جو آپ نے حل بتائے کہ اپنی یاد کی کثرت, نیکوں کی صحبت میں بیٹھنا, ان کی کمپنی میں بیٹھنا, یا اللہ پاک یہ چیزیں بھی ہم پہ آسان فرما دے اور ان کے اثرات بھی ہمیں نصیب فرما دے. یا اللہ پاک ہمیں یا اللہ پاک ایسا رہبر دے دے تو جو تیر سب ہمیں لے جائے, یا اللہ پاک ایسا رہبر دے دے کہ جو یا اللہ پاک ہمارا علاج کر دے, ہمیں یا اللہ پاک گائیڈ کر دے آپ کی طرف, اور یا اللہ پاک موت تک ایسے لوگوں کی ساتھ اور صحبت ہمیں نصیب فرما دے. یا اللہ پاک کبھی بھی یا اللہ پاک اپنے دشمنوں کی یا اللہ پاک کمپنی میں نہ بٹھا جو تجھ سے دور کر دیتے ہیں. یا اللہ قرآن پاک میں آپ نے فرمایا کہ کچھ لوگ ہوں گے قیامت سے اپنے پچھتائیں گے, اپنا ہاتھ کھائیں گے, اور کیوں کہ انہوں نے کیسے کیسے لوگوں کو اپنا دوست بنایا کہ جنہوں نے تجھ سے دور کر دیا. اللہ پاک ایسی دوستیوں سے محفوظ فرما, اور یا اللہ پاک نہ صرف ہمیں محفوظ فرما ہماری اولاد کو بھی ایسے لوگوں سے محفوظ فرما. یا اللہ پاک وہ آنے والے وقت کو دیکھنے والے ہیں, شاید وہ اس سے بھی زیادہ فتنوں والا دور ہو, اللہ پاک ان کی حفاظت فرما. یا اللہ پاک ان کی جان مال عزت آبرو کی حفاظت فرما, ان کے ایمان کی حفاظت فرما. یا اللہ پاک انہیں کبھی گناہ کے مواقع ان کو دے ہی نہ, یا اللہ پاک ان کی ہر طرف سے حفاظت فرما. یا اللہ پاک وہ ہماری نگاہوں سے دور ہوتے ہیں لیکن یا اللہ پاک آپ سے قریب ہوتے ہیں, آپ ان کو دیکھ رہے ہوتے ہیں, آپ ان کی حفاظت فرمائیے. یا اللہ پاک فتنوں سے حفاظت فرمائیے, ایمان کے ہوں یا جان کے ہوں یا مال کے ہوں یا آبرو کے ہوں. یا اللہ پاک بری دوستیوں سے ان کو محفوظ فرما, برے لوگوں سے محفوظ فرما, نیک لوگوں کی ان کو صحبت نصیب فرما. یا اللہ ان کی عادات و کردار کو اچھا بنا, یا اللہ ان کو با حیا بنا, با اخلاق بنا. یا اللہ پاک ان کو یا اللہ پاک اپنے نیک لوگوں میں شامل فرما, اولیاء میں شامل فرما, اور قیامت تک آنے والی نسلوں کو یا اللہ پاک اپنے مقربین میں شامل فرما دے. یا اللہ پاک جو لوگ مشکلوں پریشانیوں اور غموں میں ہیں, یا اللہ پاک جس قسم کی بھی ہوں, وہ یا اللہ پاک کئی بار سینے میں لیے بیٹھے ہوتے ہیں, یا اللہ پاک کسی کو کہہ بھی نہیں سکتے, تو سینوں کے حال کو جانتا ہے. یا اللہ پاک تو چھپی ہوئی باتوں کو جانتا ہے, تو ہر شخص کے اندر کو جانتا ہے. اللہ پاک محض اپنے لطف کے سب کی ظاہری باطنی مسائل کو حل فرما دے. یا اللہ پاک جتنے بھی وہ دنیا سے تعلق رکھتے ہوں یا دین سے رکھتے ہوں, ہر مسئلے کو حل فرما دے. یا اللہ پاک محض اپنے لطف و کرم سے عافیت والی زندگی نصیب فرما, عافیت کے ساتھ ایمان کے ساتھ موت نصیب فرما, عافیت کے ساتھ یا اللہ پاک قبر میں رہنا نصیب فرما, عافیت کے ساتھ حشر کا معاملہ فرما, اور عافیت کے ساتھ یا اللہ پاک ہمیں جنت کے فردوس میں پہنچا دے. یا اللہ پاک جو خیریں آپ صلی اللہ علیہ وسلم نے مانگی وہ خیر نصیب فرما, جن شرور سے پناہ مانگی ان شرور سے پناہ نصیب فرما دیجیے. یا اللہ پاک جو کچھ مانگا وہ عطا فرما دیجئے, جو مانگنا چاہیے تھا نہیں مانگ سکے وہ عطا فرما دیجئے. یا اللہ پاک مانگنے کو بہت کچھ ہے لیکن الفاظ تھوڑے ہیں, یا اللہ پاک وقت تھوڑا ہے, جذبات بہت زیادہ ہیں. اپنی رحمت سے تو سب کو جانتا ہے, سب کی نیک تمنا اور خواہشات کو پورے فرما دے. یا اللہ پاک جمیع اسلامی ممالک کی حفاظت فرما, خصوصاً پاکستان کی حفاظت فرما, اندرونی بیرونی خدشات سے محفوظ فرما. یا اللہ پاک اس بیٹھنے کو، اس کہنے سننے کو قبول فرما. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. جی جی یا اللہ پاک، ڈاکٹر طارق جو ہمارے دوست ہیں یا اللہ پاک، ان کو یا اللہ پاک جو بیماری لاحق ہوئی، یا اللہ پاک اپنی رحمت سے ان کو شفا نصیب فرما دے. یا اللہ پاک اس بیماری کو بھی ان کے لیے رحمت کا باعث بنا دے، ان کی مغفرت کا باعث بنا دے، ان کے درجات کی بلندی کا باعث بنا دے. یا اللہ پاک ان کے ہدایت میں آگے بڑھنے کا باعث بنا دے، تقویٰ میں آگے بڑھنے کا باعث بنا دے، اپنی محبت میں آگے بڑھنے کا باعث بنا دے. یا اللہ پاک اپنے یا اللہ قرب میں آگے بڑھنے کا باعث بنا دے یا اللہ پاک، اور جلد ان کو صحت یابی نصیب فرما دے. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. صلی اللہ تعالی کی محمد و آلہ و صحابہ اجمعین. اب رحمتک یا ارحم الراحمین. کوسچن ہو، کوئی کمنٹ ہو. جی ایک کوسچن آن لائن آیا، وہ میں جیسے کر لیتا ہوں کہ کئی بار دین کا ان پڑھنے پڑھانے والے بھی بڑے بڑے گناہوں میں ملوث ہوتے ہیں، تو نے کہا اس کی کیا وجہ؟ تو اس کی وجہ وہی ہے جو بھی ہم نے ذکر کی کہ ایک ہوتا علم اور ایک ہوتا ذکر، دو چیزیں ہیں، ایک چیز نہیں ہے. مطلب کیا؟ اللہ تک پہنچنے کے، اللہ تعالیٰ کے قرب کے دو پہیے ہیں، یوں سمجھنا. ایک علم ہے اور ذکر. علم ذکر کے بغیر اتنا فائدہ نہیں دیتا، اور ذکر علم کے بغیر اتنا فائدہ نہیں دیتا. تو علم تو انسان کتاب سے حاصل کر سکتا ہے، لیکن تزکیہ نہیں پوری طرح حاصل کر سکتا. تزکیہ کی شرط ہے ذکر کثیر، وہ لگا دی اللہ تعالیٰ اور نیک لوگوں کی کمپنی میں. یہ جب تو شرائط پوری نہیں ہوں گے، تزکیہ کامل نظیم نہیں ہوگا. وہ اندر باطنی بیماریاں رہتی ہیں، وہ شو ہو جائیں یا نہ ہو، وہ کسی نہ کسی انداز میں ہوتی ہیں. کسی کے اندر کوئی مسئلہ ہوتا ہے، کسی کے اندر کوئی مسئلہ ہوتا ہے. اور اگر یہ انسان سمجھے کہ میرے اندر کوئی مسئلہ نہیں ہے، تو یہ بھی ایک مسئلہ ہے. کیونکہ صحابہ رضی اللہ تعالی عنہ اپنے آپ کو منافق سمجھتے تھے. یہ بھی جتنا پیوریفائی ہوتا ہے اتنی فکر بڑھتی ہے، یعنی ایک وشل سرکل ہوتا ہے. فکر بڑی، پیوریفائی کیا، پیوریفائی ہوا، فکر اور بڑھ گئی. اور جب بیماری بڑھتی ہے، اس کے سائن ہوتے ہیں کہ اسے پرواہ نہیں ہوتی. یہ بیماری بڑھنے کی نشانی ہوتی ہے کہ وہ اس کو ایک تو نظر ہی نہیں آ رہی ہوتی اپنے اندر، دوسرا یہ کہ بڑے بڑے گناہ بھی اس کو ہلکے فیل ہو رہے ہوتے ہیں، اور دوسری بات یہ کہ اسے فکر بھی نہیں ہوتی ان کو صحیح کرنے کی، ان کے علاج کی. تو ذکر کثیر شرط ہے تزکیے کی، یہ اللہ تعالیٰ نے ذکر کر دی. ایک شخص نہیں اللہ کو یاد کر رہا، نماز دیکھیں، نماز تو بظاہر نماز ہے نا، اس کے اندر ذکر ہونا ہو تو وہ ذکر بنے گی نا. ایک بندہ پانچ وقت بلکہ تہجد بھی پڑھ رہا ہو، اشراق چاشت بھی پڑھ رہا ہو، لیکن وہ توجہ ہے ہی نہیں اللہ تعالیٰ کی، تو اس کو ذکر کا فائدہ تھوڑی دے گی. تو ذکر کو ذکر بھی بنانا یہ بھی ایک محنت ہے، اور وہ تب ہے جب فوکس ذکر کرے گا، پریکٹس کرے گا کہ میرا یہ ٹائم بالکل اللہ سے غافل نہ ہو، تب اسے وہ ذکر کی کیفیت نصیب ہوگی. یہ ایک ایفرٹ ہے، وداؤٹ ایفرٹ یہ چیز نہیں ہوگی. یہ نہیں ہوگا کہ میں ایفرٹ نہ کروں مجھے یہ اسٹریٹجی ہوگی. تو یہ اس کا آنسر ہے کہ علم کا حاصل ہونے کے باوجود گناہ کیوں نہیں جاتے، اس لیے کیونکہ علم سے وہ مطلب کہ ہیلپ تو کرتے ہیں گناہ چھوڑنے کی. ایک بندے کو پتہ چل گیا کہ یہ گناہ ہے، ٹھیک ہے، لیکن بات وہی ہے جب وہ یعنی ایک ظاہر میں پتہ چل گیا کہ یہ کروں گا تو یہ گناہ ہوگا، لیکن باطن کے اندر جب تک پیوریفیکیشن نہیں آئے گی، وہ ظاہر میں کنٹرول ہی نہیں کر سکتا انسان اپنے آپ کو. یہ خود فیل کرتا ہے کہ یہ آؤٹ آف کنٹرول مسئلہ ہے، मैं चाहूं भी तो मैं नहीं रुक सकता। जैसे कोई नशे की आदत होती है, जैसे कोई इंसान कोई चीज का आदत तो आदि हो जाता है, वो कंट्रोल नहीं कर सकता, वो चाहता भी है कि मैं रुकूं, लेकिन वो फिर उसमें इंडल्ज हो जाता है। तो ये प्योरिफिकेशन अंदर से जरूरी है, वो जिक्रुल्लाह किसी जिक्र कसीर के बगैर मुमकिन नहीं है और नेक सोबत के बगैर मुमकिन। तो उनका मसला ये होता है कि जो इल्म के पढ़ने पढ़ाने के बावजूद गुनाहों में मुलव्वस हो जाते हैं, कि वो जिक्र कसीर नहीं कर रहे होते, प्योरिफिकेशन नहीं होती, अल्टीमेटली गुनाह को लीड कर देते। तो कोई आलिम हो या ना हो, कोई कारी हो या ना हो, जो भी इंसान है, फील्ड से कोई फर्क नहीं पड़ता। हमने डॉक्टरी की किताबें पढ़ी या इंग्लिश की या जो भी किताबें पढ़ी, लिटरेचर की पढ़ी, या एक ने कुरान पाक और हदीस पाक पढ़ी, गो के उसको नॉलेज ज्यादा होगा कि कैसे बचा जाए जब अभी जिक्र हुआ। लेकिन जो जिक्र कसीर अब और फिक्र में लग जाएगा, मिलेगा उसको प्योरिफिकेशन ऑफ हार्ट। फील्ड से फर्क नहीं पड़ेगा कि उसने ये कर लिया, उसने वो कर लिया, वो प्योरीफाई हो गया। ये बात समझने की, हम भी अगर जिक्र कसीर करेंगे प्योरिफिकेशन हमें मिल जाएगी। और एक बच्चा मस्जिद का इमाम हो और वो करे तो हो सकता है वो नमाज के अंदर, तो ऐसे ये बात कोई एग्रेजेशन नहीं है। यानी कि ऐसे लोगों ने तस्करा किया हुआ है, इमाम मस्जिद होने के बावजूद तस्करा किया हुआ है कि गुनाह के ख्याल आते हैं, इवन नमाज की हालत हो, इसका मतलब है कि वो प्योरिफिकेशन है ही नहीं। तो ये क्वेश्चन कई बार राइज होता है कि उनसे इतने गुनाह कैसे बड़े बड़े हो जाते हैं। वो ये मसला वही है, प्योरिफिकेशन के बगैर नहीं ठीक हो सकता इंसान, और ये अचीवेबल है, डूएबल है। ये बात नहीं है कि अचीवेबल नहीं है, लोगों ने बहुत सारों ने अपने आप को ठीक किया, गुनाहों की पूरी गदल्लत से निकल के नेकी के रास्ते पे आए, उनकी विल पावर, उनकी एफर्ट, उन्होंने मशवरा किया, उनको गाइड किया गया, उन्होंने उस पे प्रिस्क्रिप्शन पे अमल किया, वो ठीक हो गया। हद तो मौजूद है, तो इसलिए समझने की जरूरत है कि कंफ्यूज नहीं होना चाहिए कि उनसे क्यों, अगर दीन में कुछ होता तो वो ना होते। नहीं, वो इंपॉर्टेंट एलिमेंट जो दीन का है, जो कुरान से भरा हुआ है, उसको वो लैक कर, इसलिए उनसे वो उनकी बात बीमारियां नहीं खत्म हो रही, बात ही नहीं खत्म हो रही, वो जाहिर तौर पर शो भी हो जाते हैं। तो ये इस चीज का आंसर
थोड़ा सा, अभी तक जिक्र किए कि लसानी जिक्र हो गया और उसके बाद अल्लाह ताला का के ख्याल में मतलब बैठा रहे, आमतौर पर देखा कि ये चीजें स्टीरियोटाइप हो